अच्छा भाई, आगे सबक देखिए। नहुम इसमें मुजाफ मुजाफिले रा बजर कुनद चूं जा अनी गुलाम उजैदीन। बिदा के ई जा लाम बहकीकत मुकदर अस्त जेरा के तकदीरश आन अस्त के गुलाम उल्ली जैदीन। दहुम इसमें ताम तमी जरा ब नसब कुनद व तमामी इसम या बतनमीन बाशद चूं माफिस समा कदर राहत इन सहाबन या बतकदीर तनवीन चुआंदी आहदा आशारा रजुलन व जैद उन अख्तर उमीन का मालन या बनून तस्निया चुआंदी कफीजानी बुर्रन या बनून जमा चू हल नुनबी उकुम बिल अखसरीन आमालन या ब मुशाबे नून जमा चुआंदी ऐशरून दिर हमन तिसऊना या ब इजाफत चुआंदी मिल उहू आसलन। अस्माए आमिला का बयान चल रहा था। साहिब नहमीर ने आपको बतलाया था कि अस्माए आमिला की 11 किस्में हैं। नंबर 1 अस्माए शर्तिया, नंबर 2 अस्माए अफाल बमाने माजी, नंबर 3 अस्माए अफाल बमाने अमर हाजिर, नंबर 4 इसमें फाइल, नंबर 5 इसमें मफूल, नंबर 6 सिफत मुशब्बा, नंबर 7 इसमें तफजील, नंबर 8 मसदर, और आज 9वीं किस्म इसमें मुजाफ के बारे में हम पढ़ेंगे। भाई गुज़श्ता सबक में आपने इसमें तफजील और उसके इस्तेमाल के तरीके पढ़े थे। मैंने आपको बतलाया था कि इसमें तफजील में किसी दूसरे के मुकाबले में ज्यादती को बयान किया जाता है। एक है मुतलकन किसी सिफत की ज्यादती बयान करना और एक है किसी दूसरी चीज के मुकाबले में ज्यादती बयान करना। अगर आप मुतलकन ज्यादती बयान करना चाहते हैं, किसी दूसरी चीज से मुकाबला नहीं बयान कर रहे, तो फिर उसके लिए मुबालगे के सिगे इस्तेमाल करते हैं। मसलन आप बतलाना चाहते हैं जैद बहुत पिटाई करने वाला है, किसी से मुकाबला नहीं मकसूद, बस वैसे ही जैद ही खुद अपनी जात के एतबार से ज्यादा पिटाई करने वाला है, तो फिर कहेंगे जैद उन जर्राब उन, जैद बहुत ज्यादा पिटाई करने वाला है, या जैद बहुत ज्यादा मना करने वाला है तो आप कहेंगे जैद उन मन्नाउन, मना से भाई मन्नाउन मना करने वाला है बहुत ज्यादा। लेकिन अगर आप एक जात के वसफ में ज्यादती बतलाना चाहते हैं कि किसी दूसरी जात के मुकाबले में, तो फिर उसके लिए इसमें तफजील इस्तेमाल करेंगे। अगर आप यह बतलाना चाहते हैं कि जैद ज्यादा पिटाई करने वाला है अमर के मुकाबले में, तो फिर इसमें तफजील लाएंगे, फिर मुबालगे का सिगा नहीं बल्कि इसमें तफजील इस्तेमाल करेंगे और यूं कहेंगे जैद उन अज़रबु मिन अमरिन, जैद अमर के मुकाबले में ज्यादा पिटाई करने वाला है। तो इसमें तफजील में वसफ की ज्यादती बयान होती है लेकिन मुतलकन नहीं बल्कि किसी दूसरी चीज के मुकाबले में, और मुबालगे के सीगे में मुतलकन वसफ की ज्यादती बयान होती है। और इसमें तफजील जो है यह अफालू वजन पर आता है, अफालू, और मैंने आपको बतलाया था कि यह अफालू दो किस्म पर है, एक इसमें तफजील है और एक अफालू सिफती है, यानी वह सिफत मुशब्बा है, और यह सिफत मुशब्बा उन बाबों से आएगा जिनमें रंग वाला माना हो या ऐब वाला माना हो। भाई जैसे रंग का माना, जैसे अबयज अफाल वजन है, लेकिन इसको इसमें तफजील न समझना, अबयज का माना ज्यादा सफेद नहीं बल्कि अबयज का माना है सफेद, तो यह सिफत मुशब्बा है, तो वजन इसका भी वही है जो इसमें तफजील का था, यानी अफालू, लेकिन यह अफालू सिफती है। इसी तरह अहमर, अहमर का माना सुर्ख, इसका माना ज्यादा सुर्ख नहीं क्योंकि इसमें तफजील नहीं है बल्कि यह सिफत मुशब्बा है। इसी तरह जिन बाबों में ऐब का माना पाया जाए उनसे भी जो अफालू आता है वह अफालू सिफती होता है, जैसे आरिजा या आरजू से आरज, आरज का माना है लंगड़ा, ये इसमें तफजील नहीं है, इसका माना बहुत लंगड़ा नहीं बल्कि लंगड़ा, ये अफालू सिफती है। इसी तरह आमा का माना है अंधा, ये भी अफालू सिफती है भाई। और फिर इन्होंने आपको बतलाया था कि इसमें तफजील के इस्तेमाल के तीन तरीके हैं, या वो मीन के साथ इस्तेमाल होगा या अलिफ्लाम के साथ, یا اضافت کے ساتھ، مین کے ساتھ استعمال ہوگا، جیسے زید افضل من عمر، زید عمر کے مقابلے میں افضل ہے، بہتر ہے. اور کبھی صرف الف لام کے ساتھ آئے گا، زید الافضل، جاءنی زید الافضل، کیا ترجمہ ہوگا؟ جاءنی زید الافضل، آیا میرے پاس زید. جی ترجمہ کریں، جاءنی زید الافضل، آیا میرے پاس وہ زید جو ہاں سب سے، ویسے نہیں جو، کیونکہ یہاں مقابلہ بیان ہو رہا ہے باقیوں سے، تو اس کو ضرور ذکر کرنا ہے، اور جب کوئی مقابلے میں کوئی ذکر نہیں تو معلوم ہو یہ سب کے مقابلے میں زیادتی بیان ہو رہی ہے. آیا میرے پاس وہ زید الافضل، جو سب سے افضل ہے، جو بہترین ہے، یعنی سب سے اعلی ہے. اور کبھی اضافت کے ساتھ استعمال ہوگا، جیسے زید افضل القومی، زید قوم میں سے سب سے بہترین ہے. دیکھو پوری قوم کے مقابلے میں اس کو سب سے بہترین قرار دیا گیا. تو اس میں تفضیل کے استعمال کے کتنے طریقے؟ تین طریقے. نمبر ایک، مین کے ساتھ یا الف لام کے ساتھ یا اضافت کے ساتھ، اور ایک وقت میں ایک ہی طریقے سے استعمال ہوگا. اگر مین کے ساتھ ہے تو الف لام یا اضافت نہیں ہو سکتی، اور اگر الف لام ہے تو پھر مین اور اضافت نہیں ہو سکتی، اور اگر اضافت کے ساتھ استعمال ہو رہا ہے تو پھر الف لام اور مین استعمال نہیں ہوں گے. اور میں نے بتلایا تھا کہ اس میں تفضیل سب سے کمزور عاملوں میں سے ہے بھائی. یہ صرف اپنے اندر چھپی ہوئی ہوا ضمیر کو رفع دیتا ہے، ہوا ضمیر ہو یا جو بھی موقع کے مطابق اس کے اندر ضمیر ہو، تو یہ اس ہوا ضمیر کو رفع دیتا ہے، اور وہ ضمیر بھی اس کے اندر چھپی ہوئی ہے. تو یہ صرف اپنے اندر چھپی ہوئی ضمیر کو رفع دیتا ہے، اس کے علاوہ یہ اور عمل نہیں کرتا. اس میں ظاہر میں یہ عمل کرتا ہے لیکن وہ بہت قلیل ہے، اور اس کے لیے خاص شرطیں ہیں جو آپ اگلی کتابوں میں پڑھیں گے. تو یہ صرف اس ضمیر کو رفع دیتا ہے عام احوال کے اندر، تو یہ بڑا ہی کمزور عامل ہے. اس کے بعد آٹھویں قسم جو تھی وہ مصدر کے بارے میں آپ نے پڑھا تھا کہ مصدر بھی اپنے فعل والا عمل کرتا ہے، لیکن اس میں شرط یہ ہے کہ وہ مفعول مطلق نہ ہو، وہ مفعول مطلق نہ ہو. وجہ اس کی یہ کہ مفعول مطلق وہ مصدر ہوتا ہے جو ماقبل فعل کے معنی میں ہوتا ہے، تو مصدر کے ساتھ ماقبل میں اسی کا فعل موجود ہے، اور مصدر ہے کمزور عامل اور فعل ہے قوی عامل. تو جب اسی مصدر کا فعل خود موجود ہے تو پھر اس مصدر کو عامل بنانے کی ضرورت نہیں. لہذا اس صورت میں جو بھی عمل کرنا ہو وہ اس کا فعل کرے گا، مفعول مطلق خود عمل نہیں کرے گا. اور میں نے بتلایا تھا مصدر بھی اپنے فعل جیسا عمل کرتا ہے، فاعل کو رفع دیتا ہے اور باقی چھ یا سات چیزوں کو نصب دیتا ہے. لیکن اس کے استعمال کا طریقہ یہ ہے کہ زیادہ تر اس کی اضافت کر دی جاتی ہے اپنے فاعل یا مفعول کی طرف. جو اس کے ساتھ ذکر ہو اسی کی طرف اس کی اضافت کر دیتے ہیں. اگر فاعل ساتھ ذکر ہے تو اس کو مضاف بناتے ہیں اور فاعل کو مضاف ہے، اور اگر اس کے ساتھ مفعول ذکر ہے تو اس کو مضاف بنا دیتے ہیں اور مفعول کو مضاف ہے. بھائی طریقہ سمجھ میں آیا؟ اور پھر میں نے آپ کو ایک اور فائدہ بھی بتلایا تھا کہ مصدر بھی فعل کی طرح معروف اور مجہول ہوتا ہے. جیسے ایک ہے مارنا اور ایک ہے مارے جانا، ایک ہے پینا اور ایک ہے پیا جانا، ایک ہے کھانا اور ایک ہے کھایا جانا، یا جیسے ایک ہے روکنا اور ایک ہے روکا جانا. دیکھو یہ سب مصدر ہیں لیکن کچھ معروف ہیں اور کچھ مجہول، اور معروف اور مجہول کا وزن اردو میں الگ ہے. روکنا اور مصدر، روکا جانا اور، پینا اور مصدر ہے اور پیا جانا اور مصدر ہے. لیکن عربی میں ایک ہی لفظ مصدر معروف کے طور پر بھی استعمال ہوتا ہے اور وہی لفظ مصدر مجہول کے طور پر بھی، اور یہی نقطہ ہے گردانوں کے اندر بھی. ضرب یضربو ضربن، یہ مصدر معروف ہے کیونکہ معروف فعل کے بعد آیا، اور ضرب یضربو ضربن، یہ جو دوبارہ مصدر آیا یہ مصدر مجہول ہے کیونکہ یہ فعل مجہول کے بعد آیا. بات سمجھ میں آ گئی؟ آگے دیکھیے بھائی. نہم اس میں مضاف مضاف الیہ رابع جر کنت چون جا انی غلام زیدن بدان کے اینجا لام بحقیقت مقدر است زیرا کے تقدیرش آن است کے غلام لزیدن. نویں قسم بھائی اسماء عاملہ کی وہ مضاف ہے. مضاف اپنے مضاف الیہ کو ہمیشہ جر دیتا ہے. میں نے آپ کو بتلایا تھا کلام عرب میں دو ہی چیزیں مجرور ہیں، نمبر ایک جس پر حرف جر داخل ہو اور نمبر دو مضاف الیہ. بھائی تو جو مضاف الیہ پر جر آتا ہے یہ مضاف عمل کرتا ہے اور مضاف اس کو جر دیتا ہے. جیسے غلام زیدن، غلام مضاف اور زیدن مضافون الیہ، اسی لیے مضاف الیہ پر آپ جر پڑھ رہے ہیں. اور ترجمہ میں نے بتلایا تھا کہ ترجمہ کیسے کریں گے مضاف اور مضاف الیہ کا لفظ لائیں گے، اور اردو میں مضاف الیہ کو پہلے لے آئیں گے اور مضاف کو بعد میں کا کے بعد لائیں گے. تو غلام زیدن کیا ترجمہ ہوگا؟ زید کا غلام. دیکھو غلام زیدن میں غلام پہلے تھا اور زید بعد میں، لیکن اردو میں کیا کیا، زید کو پہلے لے آئے اور غلام کو بعد میں لے گئے. تو غلام زیدن کا ترجمہ ہوگا زید کا غلام. کتاب عمرن ترجمہ کریں عمر کی کتاب. قلم بکرین ترجمہ کریں بکر کا قلم. بھائی شابش، طریقہ سمجھ میں آ گیا. تو کہتے ہیں نہم جو ہے اس میں مضاف مضاف الیہ را بجر کند، یہ مضاف الیہ کو جر دیتا ہے. چون جا انی غلام زیدین، آیا میرے پاس غلام زیدین زید کا غلام. ترکیب کیا ہوگی؟ جا فعل، نون وقایا، یا ضمیر منصوب محلان مفول بہی، غلام مرفوع لفظان مضاف، زیدن مجرور لفظان مضاف الیہ، مضاف اپنے مضاف الیہ سے مل کر فاعل جاء کے لیے، فعل اپنے فاعل اور مفعول بہی سے مل کر جملہ فعلیہ خبریہ ہوا. جا انی غلام زیدن، میرے پاس زید کا غلام آیا. آگے دیکھیے، کہتے ہیں بدا کے این جا لام بحقیقت مقدر است زیرا کے تقدیرش آن است کے غلام لزیدن. یہاں سے آپ کو ایک اور بات بتلا رہے ہیں کہ یہ جو مضاف جر دیتا ہے مضاف الیہ کو، در حقیقت یہاں درمیان میں حرف جر لام مقدر ہوتا ہے. غلام زیدن غلام ہے مضاف اور زیدن مضافون الیہ، یہاں حقیقت میں زید سے پہلے یعنی غلام جو مضاف ہے اس کے بعد اور مضاف الیہ سے پہلے یعنی درمیان میں لام حرف جر مقدر ہوتا ہے. تو غلام زیدن اصل میں کیا ہے؟ غلام لزیدن. توجہ ہے، غلام لزیدن. تو اصل میں جر یہ لام دے رہا ہے، لام دے رہا ہے، لام جارہ ہے، اور حروف جارہ کیا کرتے ہیں؟ جر دیتے ہیں. تو غلام لزیدن. لیکن کتاب میں آپ نے دیکھیں یہاں لکھا ہے غلام لزیدن، لام پر شد بھی ہے. وجہ یہ کہ غلام اس کے آخر میں ہے تنوین کا نون ساکن، اس کے آخر میں کیا ہے؟ تنوین کا نون ساکن، اور آگے لزیدن آگے لام ہے. اور آپ نے صرف میں ضابطہ پڑھا ہوگا کہ حروف یرمیلونا سے پہلے اگر نون ساکن آ جائے، حروف یرمیلونا یعنی یا را میم لام واو اور نون، یرمیلونا ان سے پہلے کیا آ جائے؟ نون ساکن. تو نون کو بھی اسی حرف کی جنس سے بدل کر اس میں ادغام کرتے ہیں، اور یرمیلونا میں لام بھی ہے، لام بھی ہے. تو غلام لزیدن، دیکھو یہ لام جو درمیان میں ہے اس سے پہلے نون ساکن آ گیا، اور حروف یرمیلونا سے پہلے نون ساکن آ جائے تو اس کو اسی حرف کی جنس سے بدل کر اس میں ادغام کرتے ہیں. تو یہاں پر بھی لہذا غلام ان کی جو تنوین والا نون ہے اس کو لام کر کے لام میں ادغام کر دیا، تو غلام لزیدن ہو گیا. بھائی طریقہ سمجھ میں آ گیا. تفصیل تھوڑی اور یاد رکھیں، بھائی یاد رکھیے، یہ جو مضاف اور مضاف الیہ ہیں، مضاف اور مضاف الیہ کے درمیان کبھی لام مقدر ہوتا ہے، کبھی فی اور کبھی من. مضاف اور مضاف الیہ کے درمیان انہوں نے تو کیا بتلایا؟ لام مقدر ہوتا ہے. اکثر چونکہ لام مقدر ہوتا ہے اس لیے صرف اسی کو ذکر کر دیا، और चूंकि यह किताब इब्तदाई तलबा के लिए है तो सिर्फ एक ही चीज जिक्र कर दी। अलबत्ता तफसील आप याद रखें कि कभी कभार यह मुजाफ और मुजाफिले के दरमियान लाम मुकद्दर होता है, कभी फी मुकद्दर होता है और कभी मीन मुकद्दर होता है। और पता कैसे चलेगा कि फी मुकद्दर है या मीन मुकद्दर है या लाम मुकद्दर है? भाई आसानी से आप उसका पता चला सकते हैं। अगर जो मुजाफिले है यानी जो बाद में आ रहा है, जो पहले आए उसको क्या कहते हैं? मुजाफ। और जो बाद में आए मुजाफिले। बाद वाले पर नजर करें, अगर बाद वाला माकबल के लिए यानी मुजाफ के लिए जर्फ है तो फिर वहां पर फी मुकद्दर होगा। जर्फ जानते हो, जिसमें जगह या जमाने वाला माना हो, जो जगह या जमाने का नाम हो उसको क्या कहते हैं? जर्फ। मस्जिद ये क्या है? जगह, जर्फ है। मदरसा ये क्या है? जर्फ है। और शहर ये क्या है? जर्फ है। साल ये क्या है? जर्फ, जमाना है। हफ्ता ये क्या है? जमाना है। दिन जमाना है। रात जमाना है। तो बस आपने मुजाफिले में गौर करना है, अगर ये जर्फ हो किसके लिए? माकबल के लिए यानी मुजाफ के लिए, तो फिर वहां फी मुकद्दर होगा, क्योंकि अरबी में जर्फियत के लिए फी आती है। जैदुन फिल मस्जिदी, क्या माना? जैद मस्जिद में है। देखो किसी चीज को दूसरी चीज के अंदर बतलाना हो तो उसके लिए फी इस्तेमाल करते हैं कि जैद मस्जिद के अंदर है, मस्जिद में है, तो उसके लिए क्या इस्तेमाल किया जाता है? फी। तो जब भी मुजाफिले यानी जो बाद में आ रहा है वो जर्फ हो माकबल के लिए तो वहां फी मुकद्दर होगा। जैसे देखो सलातुल जुमाती, सलातुल जुमाती, जुमे की नमाज। देखो सलात मुजाफ, अल जुमाती मुजाफोन इले, और जुमा ये तो जुम्मे के दिन का नाम है, तो ये जर्फ हुआ किसके लिए? उस जुमे की नमाज के लिए। माकबल में क्या है? सलात। इस सलात के लिए जर्फ है क्या चीज? यौमुल जुमा, जुम्मे का जो दिन है वो जर्फ है। उस जुम्मे के दिन में जुम्मे की नमाज पढ़ी जाती है, तो ये सलात के लिए जुमा क्या बना? जर्फ, जर्फ बना। बात समझ में आ रही है? तो वहां पर क्या मुकद्दर होगा? फी। तो यूं कहेंगे सलातुन फिल जुमाती, सलातुन देखो नमाज, फिल जुमाती किस दिन में? जुम्मे के दिन में, तो यहां फी मुकद्दर है। यह दूसरी मिसाल ले लो, सौम रमजान, सौम सौम रोजे को कहते हैं, सौम रमजाना रमजान का रोजा, यहां पर भी फी मुकद्दर है, क्योंकि रमजान वो जमाने का नाम है, महीने का नाम है, और महीना क्या है? जमाना है। तो यह जमाना है किसके लिए? माकबल में जो सौम रोजे का जिक्र आया, तो ये रमजान जमाना है किसके लिए? रोजे के लिए यानी मुजाफ के लिए। तो यहां भी फी मुकद्दर होगा। और कैसे कहेंगे? सौमुन फी रमजान, फी रमजान। हां यहां रमजान गैर मुनसरिफ है, और गैर मुनसरिफ पर कसरा और तनवीन नहीं आते, इस पर जर भी फतहा की सूरत में आता है। सौम रमजान, एराब बताइए, सौमो मुजाफ और रमजान का एराब बोलो, मजरूर। मुजाफिले हमेशा क्या होता है? मजरूर। तो रमजाना मजरूर लफजन, क्योंकि गैर मुनसरिफ है, और गैर मुनसरिफ का जर किस शक्ल में आता है? फतहा की सूरत में आता है, तो ये मजरूर है लफजन। भाई हम उस फतहा पर तलफुज कर रहे हैं बाकायदा। तो सौम रमजान ये किस माना में है? सौमुन फी रमजान। या और मिसाल ले लें, कियामुल लैल, रात का कियाम, कियाम करना किस में? रात में, यानी रात को नवाफिल पर तहज्जुद पढ़ना, तो कियामुल लैल असल में क्या है? कियामुन फिल लैली, ये लैल जर्फ है किसके लिए? कियाम के लिए। बात समझ में आ गई? तो अगर मुजाफिले मुजाफ के लिए जर्फ हो यानी जमाना हो या जगह हो तो फिर वहां फी मुकद्दर होगा, और अगर मुजाफिले मुजाफ के लिए जिन्स हो यानी मुजाफ उससे बना हो तो फिर वहां मीन मुकद्दर होगा। जैसे खातमु फिज़्ज़तिन, खातम अंगूठी को कहते हैं, फिज़्ज़ा फिज्जतुन ज़ात के साथ, ये चांदी को कहते हैं, चांदी को। खातमु फिज्जतिन, चांदी की अंगूठी, चांदी की अंगूठी। तर्जमा सब में समझ आ रहा है। सलातुल जुमा, जुमे की नमाज। सौमु रमजाना, रमजान का रोजा। कियामुल लैल, रात का कियाम। तो तर्जमे में तो का के की ही आएगा सब जगह, लेकिन कभी वहां फी मुकद्दर होगा, कभी मीन और कभी लाम भाई। तो खातमु फिज्जतिन, खातम मुजाफ, फिज्जतिन मुजाफुन इले, चांदी की अंगूठी। और ये अंगूठी, इसके लिए ये जो फिज्जा है यानी मुजाफिले है या जिन्स है, ये अंगूठी इस चांदी से बनी है, तो यहां पर मिन मुकद्दर होगा। यहां पर क्या मुकद्दर होगा? मिन। तो कैसे होगा? खातमु फिज्जतिन, जरा पढ़ें फिर इसको मिन के साथ। खातमुन मिन फिज्जतिन, खातमुन मिन फिज। तरीका समझ में आया? अगर मुजाफिले मुजाफ के लिए जर्फ हो तो वहां क्या मुकद्दर होगा? फी। अगर मुजाफिले मुजाफ के लिए जींस हो यानी मुजाफ उससे बना हो तो उसके वहां पर मीन मुकद्दर होगा, और अगर इन दोनों के अलावा कोई और सूरत है फिर वहां लाम मुकद्दर होगा, बाकी सब जगह पर लाम मुकद्दर होगा। जैसे गुलामु जैदिन, जैद का गुलाम, तो ये जैद गुलाम के लिए क्या जमाना है?
नहीं।
क्या ये गुलाम जैद से बना है? नहीं। तो यहां फी भी नहीं, मीन भी नहीं, तो तीसरी सूरत फिर क्या रहेगी? वहां क्या मुकद्दर होगा? लाम मुकद्दर होगा भाई। इसीलिए इन्होंने कहा कि गुलामु ज़ैदिन, ये असल में क्या है? गुलामुल लिज़ैदिन। तरीका समझ में आ गया? तो हासिल कलाम क्या कि इजाफत के अंदर कभी फी मुकद्दर होगा, कभी मीन और कभी लाम। फी कब मुकद्दर होगा?
जब
मुजाफिले जर्फ हो, किसके लिए? मुजाफ के लिए। और मीन कब मुकद्दर होगा? जब मुजाफिले जींस हो मुजाफ के लिए, यानी मुजाफ उससे बना हो, और इसके अलावा बाकी तमाम जगह पर लाम मुकद्दर होगा। देखिए दोबारा कहते हैं, नहुम इसमें मुजाफ, नौवीं किस्म जो है अस्माए आमिला की, वो इसमें मुजाफ है। ये इसमें मुजाफ जो है मुजाफिले रा बजर कुनत, ये मुजाफिले को जर देता है। चू जा अनी गुलाम ज़ैदिन, आया मेरे पास जैद का गुलाम। बिदां के ईजा लाम बहकीकत मुकद्दरस्त, तू जान ले के यहां पर लाम हकीकत में मुकद्दर है। जेरा के तकदीरश आनस्त, इसलिए क्योंकि इसकी तकदीर ये है कि गुलामुल लिज़ैदिन, गुलामुल लिज़ैदिन। तो ईजा लाम बहकीकत मुकद्दरस्त, यूं समझें यहां लाम क्या है? मुकद्दर है, यानी फर्ज कर लें कि लाम मौजूद है, फर्ज कर लें लाम। जेरा के तकदीरश आनस्त, इसलिए कि इसकी तकदीर यह है, यानी इसकी तकदीर यह है, यानी यहां असल में इसको यूं फर्ज कर लें कि गुलामु ज़ैदिन असल में क्या है? गुलामुल लिज़ैदिन। दहुम इसमें ताम तमीजरा बनसब कुनद, दसवीं किस्म आ गई अस्माए आमिला की, वो इसमें ताम है। इसमें ताम, ताम का माना पूरा मुकम्मल, इसमें ताम वो इसम जो पूरा हो मुकम्मल हो। भाई याद रखो, इसमें ताम वो है जो ऐसी हालत में हो कि आगे उसकी इजाफत न हो सके। तवज्जो है? इसमें ताम, इसमें ताम वो इसम है जो ऐसी हालत में हो कि उसी हालत को बरकरार रखते हुए आगे उसकी इजाफत न हो सके, आगे किसी और मुजाफिले के साथ वो न जुड़ सके। जैसे देखो, गुलाम ज़ैदिन था, गुलाम ज़ैदिन को जरा अलग कर दें, गुलामुन, गुलामुन पर तनवीन आ गई, इजाफत की वजह से तनवीन गिर जाती है। याद रखना, इजाफत से तनवीन भी गिरती है, इजाफत की वजह से नून तस्निया भी गिर जाता है, और इजाफत की वजह से नून जमा भी गिर जाता है। गुलामुन, आप इसकी इजाफत जैद की तरफ करना चाहते हैं तो गुलामुन पर तनवीन है, इस तनवीन को बरकरार रखते हुए आप इजाफत नहीं कर सकते, क्योंकि तनवीन का माना यह है यह इसम पूरा हो गया, यह किसी से आगे जुड़ा हुआ नहीं, यह इसम क्या हो गया? پورا ہو گیا ہے. تنوین آپ کو یہ بتلا رہی ہے کہ یہ اسم پورا ہو چکا, آگے کسی اور کے ساتھ جڑا ہوا نہیں. لہذا آپ تو اضافت کرنا چاہتے ہیں, جوڑنا چاہتے ہیں, تو پھر یہ جو پورا ہونے کی علامت ہے یعنی تنوین, اس کو ختم کر دیں. غلام زیدن, دیکھا اب غلام پر سے تنوین گر گئی. تنوین کیا بتلا رہی تھی؟ کہ یہ اسم پورا ہو گیا ہے, اور غلام زیدن میں میم پر تنوین نہیں. جب تنوین نہیں ہے معلوم ہوا ابھی یہ اسم پورا نہیں ہوا, کچھ حصہ اس کا آ چکا ہے اور کچھ حصہ ابھی بھی باقی ہے. چنانچہ آگے مضاف الیہ آتا ہے اور پھر وہ بات پوری ہو جاتی ہے, وہ اسم پورا ہو جاتا ہے. تو یہ جو تنوین ہے یہ اسم کے تام ہونے کی علامت ہے. اس تنوین کے ہوتے ہوئے اسی حالت میں آپ اسم کی آگے اضافت نہیں کر سکتے. غلامن زیدن یوں آپ نہیں کہہ سکتے بھائی, کیونکہ غلامن کی تنوین کیا بتلا رہی ہے؟ یہ پورا ہو چکا ہے. اور آگے زید کا آنا کیا بتلا رہا ہے؟ کہ یہ پورا نہیں ہوا. اور یہ نہیں ہو سکتا کہ دو چیزیں اکٹھی ہو جائیں, ایک بتلا ہے پورا ہے, ایک سے پتا چلے پورا نہیں. لہذا تنوین کو گرانا پڑے گا, پھر ہی اضافت ہوگی. اور آپ کیسے پڑھیں گے؟ تنوین کو ختم کریں اور اضافت کریں, کیسے پڑھیں گے؟ غلام زیدین. اب غلاموں پر تنوین نہیں آ رہی, معلوم ہوا یہ ابھی بھی پورا نہیں, تو آگے مضاف الیہ آئے گا اور بات پوری ہو جائے گی. طریقہ سمجھ میں آ گیا؟ تو یاد رکھو یہ جو تنوین ہے یہ کسی اسم کے پورا ہونے کی علامت ہوتی ہے. اسی طرح یہ نون تثنیہ جو ہے یہ بھی کسی اسم کے پورا ہونے کی علامت ہوتا ہے. نون تثنیہ رجلن, تثنیہ بنائیں رجلانی, یہ رجلانی کے آخر میں نون تثنیہ آ رہا ہے. یہ نون جب موجود ہے معلوم ہوا یہ اسم پورا ہو چکا ہے, آگے اس کا مضاف الیہ نہیں آ سکتا جب تک یہ نون موجود ہے. لہذا اگر آپ اس کی اضافت کرنا چاہتے ہیں, مثلا غلام سے بنا لیں, غلام کی تثنیہ بنائیں غلامانی, یہ آخر میں کیا رہا ہے؟ نون تثنیہ. اور نون تثنیہ کیا بتلاتا ہے؟ کہ یہ اسم تام ہو چکا ہے, پورا ہو چکا ہے, آگے اس کے مضاف الیہ نہیں آ رہا. تو لہذا اگر آپ اس کی اضافت کرنا چاہتے ہیں تو یہ نون تثنیہ کو گرانا پڑے گا. تو اضافت کی صورت میں تنوین کو بھی گراتے ہیں, نون تثنیہ کو بھی گراتے ہیں, اور نون جمع کو بھی گراتے ہیں. تو آپ غلامانی کی اضافت کرنا چاہتے ہیں زید کی طرف, تو غلامانی کے آخر سے نون کو گرا دیں, غلاما, اب زید کے ساتھ جوڑ دیں غلاما زیدن, زید کے دو غلام, ترجمہ اسی طرح مضاف الیہ والا, غلاما زیدن, زید کے دو غلام. تو دیکھا جب اضافت کرنا پڑی تو نون کو گرائیں گے. نون اگر موجود ہے تو یہ اس بات کی علامت ہے کہ یہ اسم پورا ہو چکا ہے, آگے اس کے کوئی اور مضاف الیہ نہیں آ رہا. اسی طرح یہ جو نون جمع ہے یہ بھی اسم کے تام ہونے کی علامت ہے. مثلا میں کہتا ہوں مسلمونا کے آخر میں کیا ہے؟ نون جمع ہے. مسلمونا کہیں یا مسلمینا کہیں, اسی طرح تثنیہ میں رجلانی کہیں چاہے رجلینی کہیں, حالت رفعی نسبی دونوں میں ایک ہی بات ہے کہ جب تک نون موجود ہے آگے مضاف الیہ نہیں آ سکتا, اور اگر مضاف الیہ لانا چاہتے ہیں تو نون کو گرانا پڑے گا. اسی طرح مسلمونا اور مسلمینا, ان کے آخر میں جب نون موجود ہے معلوم ہوا یہ اسم تام ہو چکا ہے, پورا ہو چکا ہے, آگے اس کا مضاف الیہ نہیں آ سکتا. ہاں اگر مضاف الیہ آپ لانا چاہتے ہیں تو اس نون کو گرانا پڑے گا. مثلا آپ کہتے ہیں مسلموں مصرین, شہر کے مسلمان, یا اگر مسلمین تھا تو نون گرا دیں مسلمی مصرین, شہر کے مسلمان. حالت رفی میں مسلموں مصرین آئے گا اور حالت نسبی جری میں مسلمی مصرین. معلوم ہوا تنوین بھی اسم کے تام ہونے کی علامت, نون تثنیہ بھی اسم کے تام ہونے کی علامت, اور اسی طرح نون جمع بھی اسم کے تام ہونے کی علامت. جب تک یہ چیزیں موجود ہوں آگے مضاف الیہ نہیں آ سکتا, اور اگر آپ لانا چاہتے ہیں تو ان کو گرانا پڑے گا. اسی طرح مضاف الیہ جب آ جائے, کیا آ جائے؟ مضاف الیہ جب آگے آ جائے تو مضاف الیہ کا آنا بھی اس کے تام ہونے کی علامت ہے. مثلا غلامہ, اس کا غلام, غلام مضاف, ہاذا ضمیر مضاف الیہ, اب آگے جب آخر میں ہا ضمیر آ گئی غلام مضاف ہا ضمیر مضافون الے جب مضاف الے آ گیا اب معلوم ہوا آگے مزید مضاف الے نہیں آ سکتا. توجہ ہے, آگے مزید مضاف الے نہیں آ سکتا. معلوم ہوا چار علامتیں ہو گئیں اسم کے تام ہونے کی. پہلی علامت کیا؟ تنوین آئے اس پر. دوسری علامت نون تثنیہ. تیسری علامت نون جمع. چوتھی علامت آگے مضاف اس کے مضاف الے آ جائے. مضاف الے بھی تام ہو گیا. بھائی غلامہ اس کا غلام, مثلا زید کا غلام, اور میں بکر کی طرف بھی اضافت کرنا چاہتا ہوں غلام کی. توجہ ہے, غلامہ غلام مضاف ہا ضمیر مضافون. اسی حالت میں کیا میں عمر کی طرف غلام کی اضافت کر سکتا ہوں؟ نہیں. مضاف الیہ تو ایک آتا ہے, وہ غلامہ ہا ضمیر آ گئی. اب اس کے عمر کی طرف اضافت نہیں ہو سکتی. یہ غلام اگر اس آدمی کا ہے مثلا زید کا ہے تو پھر یہ عمر کا نہیں ہے, عمر کی طرف اضافت آپ نہیں کر سکتے. طریقہ سمجھ میں آ رہا ہے کیا؟ کہ جب اضافت ہو گئی تو معلوم ہوا اسم کیا ہو گیا؟ تام. اب اس مضاف الیہ کے ہوتے ہوئے آگے اس کا کوئی اور مضاف الیہ نہیں آ سکتا. تو یہ جو اس میں تام ہے یاد رکھو یہ تمیز کو نصب دیتا ہے. تمیز کی بحث اگر آپ کو یاد ہو, تمیز کی بحث انہوں نے آپ کو بتلایا تھا کہ ہر فعل چاہے وہ لازم ہو یا متعدی وہ فاعل کو رفع دیتا ہے اور چھ چیزوں کو نصب دیتا ہے. نمبر ایک مفعول مطلق, نمبر دو مفعول فی, نمبر تین مفعول معہ, نمبر چار مفعول لہ, نمبر پانچ حال, اور نمبر چھ تمیز. تمیز کے بارے میں انہوں نے آپ کو بتلایا تھا کہ تمیز وہ ہے جو نسبت سے ابہام کو دور کرے. طاب زید نفسن, زید اچھا ہے کس اعتبار سے؟ اپنی ذات کے اعتبار سے. زید اچھا ہے اپنی ذات کے اعتبار سے. زید اچھا ہے بھائی کس اعتبار سے؟ ابہام تھا اس کے اندر. اپنی ذات کے اعتبار سے اچھا ہے یا اپنے باپ کے اعتبار سے اچھا ہے یا اپنے علم کے اعتبار سے اچھا ہے؟ نفسن نے آ کر اس ابہام کو دور کر دیا کہ زید اپنی ذات کے اعتبار سے اچھا ہے. تو یہ جو نفسن ہے یہ تمیز ہے, اور یہ نسبت سے تمیز ہے. وہ جو طابق فیل ہے اور زیدن اس کا فاعل ہے, تو یہ جو فیل کی نسبت ہو رہی ہے فاعل کی طرف, اس نسبت میں ابہام تھا تو یہ اس نسبت سے کیا کر رہی ہے؟ ابہام کو دور کر رہی ہے. اور وہ تمیز جو نسبت سے ابہام کو دور کرے اس کے اندر عامل فیل ہوتا ہے. اس کے اندر عامل طاب زیدن نفسن, یہ نفسن کو نصب کس نے دیا؟ طابا نے. جبکہ آگے انہوں نے جب تفصیل بیان کی تھی وہاں بتلایا تھا کہ تمیز جو ہے وہ مقدار سے ابہام کو دور کرتی ہے. بحث یاد آ گئی؟ مثال دی تھی عندی رتل زیتن, میرے پاس ایک رتل جو ہے زیتن زیتون کا تیل ہے. رتل میں نے بتلایا تھا یہ آدھے سیر سے کچھ کم وزن کا نام ہے. عندی رتل, میرے پاس ایک رتل ہے. ابہام تھا کہ ایک رتل کیا چیز ہے بھائی؟ زیتون کا تیل ہے, دیسی گھی ہے, شہد ہے, کیا چیز ہے؟ تو آگے زیتن نے آ کر ابہام کو دور کر دیا. عندی رتل زیتن, معلوم ہوا میرے پاس ایک رتل زیتون کا تیل ہے. اسی طرح مثال وہاں آئی تھی عندی قفیزان برن, میرے پاس دو قفیز گندم ہے, دو قفیز گندم ہے. تو وہاں تفصیل بیان کی تھی کہ تمیز جو ہے وہ ابہام کو دور کرتی ہے مقداروں سے. تمیز کیا کرتی ہے؟
ابہام کو دور کرتی ہے.
مثلا میں آپ کو کہتا ہوں عندی عشرون, میرے پاس بیس ہیں. اب آپ حیران ہوں گے کہ بھائی بیس کیا ہیں؟ بیس روپے ہیں, بیس قلم ہیں, بیس کتابیں ہیں. تو عدد کے اندر ابہام ہوتا ہے, آگے تمیز آ کر اس ابہام کو دور کرتی ہے. عندی عشرون روبیتن, میرے پاس بیس روپے ہیں. یا میں کہتا ہوں عندی عشرون کتابن, میرے پاس بیس کتابیں ہیں. تو دیکھو یہ کتابن تمیز نے آ کر اس عدد سے ابہام کو دور کر دیا. تو انہوں نے آپ کو بتلایا تھا کہ تمیز جو ہے وہ مقداروں سے ابہام کو دور کرتی ہے. تو وہ تمیز جو مقداروں سے ابہام کو دور کرتی ہے اس کے اندر عامل جو ہے وہ ممیز خود عامل ہوتا ہے. عندی ریتلن زیتن, یہ زیتن نے ابہام کو دور کیا کس سے؟ ریتلن سے. عندی عشرون کتابن, یہ کتابن نے ابہام کو کس سے دور کیا؟ عشرون سے. تو یہ تمیز کیا کرتی ہے؟ مقداروں سے ابہام کو دور کرتی ہے. تو عندی ریتلن زیتن, اس میں ریتلن ہے ممیز اور زیتن ہے تمیز, جس سے ابہام کو دور کرے تمیز اس کو کیا کہتے ہیں؟ ممیز. تو عندی ریتلن زیتن, زیتن نے کس سے ابہام کو دور کیا؟ ریتلن سے. تو ریتلن کیا ہے؟ ممیز. عندی عشرون کتابن, کتابن نے کس سے ابہام کو دور کیا؟ عشرون سے. تو عشرون کیا ہے؟ ممیز. تو یاد رکھو یہ جو تمیز ہوتی ہے مقدار سے جو ابہام کو دور کرتی ہے اس کے اندر یہی ممیز عامل ہوتا ہے, یہی اس میں تام جو ہے یہ عامل ہوتا ہے, یہ ممیز کیا ہوتا ہے؟ عام. یہ اس کو نصب دیتا ہے اور یہ اس میں تام ہوتا ہے. کیا ہوتا ہے؟ اس میں تام. اور اس میں تام کسے کہتے ہیں؟ جو پورا ہو, یعنی ایسی حالت میں ہو کہ آگے مزید اس کا مضافل نہ ہو. اور اسم تام ہوتا ہے کتنی چیزوں سے؟ چار چیزوں سے. ابھی میں نے بتایا اسم تام ہوتا ہے کتنی چیزوں کے ذریعے؟ چار چیزوں کے ذریعے. نمبر ایک, تنوین کے ذریعے, یا نون تثنیہ کے ذریعے, یا نون جمع کے ذریعے, یا مضافلے کے ذریعے. تنوین آ گئی معلوم ہوا اسم پورا ہو گیا, آگے مضافلے نہیں آ رہا. نون تثنیہ آ گیا معلوم ہوا اسم پورا ہو گیا, آگے مضافلے نہیں آ رہا. نون جمع آ گیا معلوم ہوا اسم پورا ہو گیا, آگے مضافلے نہیں آ رہا. اور مضافلے خود آ گیا معلوم ہوا اب آگے مزید دوسرا مضافلے نہیں آ سکتا. تو اسم تام ہوتا ہے چار چیزوں سے. پھر دہرائیں, نمبر ایک تنوین, نمبر دو نون تثنیہ, نمبر تین نون جمع, اور نمبر چار مضافل ہے. تو ان کے ذریعے اسم تام ہوتا ہے. تو جب یہ اسم تام ہو تب ہی پھر آگے یہ تمیز کو نصب دیتا ہے. یہ کیا کرتا ہے؟ اس تمیز کو نصب دیتا ہے. عندی ریتلن زیتن, ادھر دیکھیے, عندی ریتلن زیتن, یہ زیتن نے ابہام کو دور کیا کس سے؟ ریتلن سے. اور ریتلن اس میں تام ہے, پورا ہے. کس کے ذریعے تام ہو رہا ہے؟ تنوین کے ذریعے پورا ہو رہا ہے. تو یہ اس میں تام ہے, اور اس میں تام کیا کرتا ہے؟ تمیز کو نصب دیتا ہے. لہذا اگر آپ سے کوئی پوچھے یہ زیتن منصوب کیوں, اس کو نصب کس نے دیا, تو آپ کہیں گے یہ تمیز ہے اور اس کو نصب ریتلن نے دیا جو کہ اس میں تام ہے, پورا ایسا اسم ہے جو پورا ہو چکا ہے. اور کس کے ذریعے پورا ہوا؟ تنوین کے ذریعے. یا میں کہتا ہوں عندی قفیزانی برن. قفیز میں نے بتلایا ایک برتن ہوتا تھا جس میں غلہ وغیرہ ماپ کر بیچتے تھے, اس میں غلہ وغیرہ ماپ کر بیچتے تھے. ایک قفیز ایک درہم کا, دو قفیز دو درہم کے, تین قفیز تین درہم کے, جتنے آپ لینا چاہیں. تو یہ ایک بڑا سا برتن ہوتا تھا, یوں سمجھیں چار پانچ جگ کے برابر لگ بھگ اس کے مقدار. تو عندی قفیزانی برن, قفیز کی تثنیہ کیا آئی؟ قفیزانی, دو قفیز. اور برن گندم کو کہتے ہیں. عندی قفیزانی برن, میرے پاس دو قفیز گندم کے ہیں. میرے پاس دو قفیز, بھائی میرے پاس دو قفیز ہیں. اس میں ابہام تھا, بھائی دو قفیز کس چیز کے ہیں؟ دال کے ہیں, گندم کے ہیں, جو کے ہیں, چاول کے ہیں, کس چیز کے ہیں؟ تو برن نے آ کر ابہام کو دور کر دیا کہ وہ دو برتن کس چیز کے ہیں؟ گندم کے ہیں. تو عندی قفیزانی برن, قفیزانی اس میں ابہام تھا دو قفیز کس چیز کے, برن نے آ کر کیا کیا؟ اس ابہام کو دور کیا. تو قفیزانی ہوا ممیز اور برن کیا ہے؟ تمیز. اور یہ تمیز کو نصب کون دیتا ہے؟ ممیز. ممیز کون ہوتا ہے؟ اس میں تام. کیا ہوتا ہے؟ اس میں تام, وہ اسم جو پورا ہو چکا ہو. اور قفیزان یہ بھی اس میں تام ہے. یہ کس کے ذریعے پورا ہوا؟ نون تثنیہ کے ذریعے. کس کے ذریعے؟ اس کے آخر میں دیکھو نون تثنیہ آ رہا ہے. یا اور مثال لے لیں, یاد رکھو ایک اور بات, یہ جو مسلمون کے آخر میں نون ہے یہ کون سا نون ہے؟ نون جمع مسلمون اور مسلمین، اس کے آخر میں جو نون آ رہا ہے یہ نون جمع ہے، اور اسی طرح عشرون اور عشرین، اس کے آخر میں جو نون ہے اس کو نون جمع نہیں کہتے، اس کو مشابہ نون جمع کہتے ہیں، یوں کہ نون جمع کے مشابہ، اس کو کیا کہتے ہیں؟ مشابہ نون جمع. کیا کہتے ہیں؟ یہ نون جمع کے مشابہ ہے، نون جمع نہیں. نون جمع کے مشابہ ہے، جیسے حالت رفعی میں واو کے ساتھ اور حالت نصبی جری میں یا کے ساتھ مسلمون اور مسلمین، یہاں بھی اسی طرح عشرون اور عشرین، اور یہ دہائیوں میں سب میں اسی طرح ہے، سلاسون اور سلاسین، اربعون اور اربعین، خمسون اور خمسین، اور ستون اور ستین، اور سبعون اور سبعین، اور سمانون اور سمانین، اور تسعون اور تسعین. تو یہ بیس تیس چالیس پچاس ساٹھ ستر اسی نوے تک، یہ جو دہائیاں ہیں، یہ جو واو نون اور یا نون کے ساتھ آتی ہیں، یہ ان کے آخر میں بھی نون آ رہا ہے، اور بظاہر لگتا ہے شاید یہ نون جمع ہے، کیونکہ حالت رفعی میں وہ جیسے واو کے ساتھ آتا ہے یہ بھی واو کے ساتھ، اور حالت نصبی جری میں جیسے وہ یا کے ساتھ آتا ہے یہ بھی یا کے ساتھ، لیکن یہ نون جمع نہیں، اس کو کہتے ہیں مشابہ نون جمع، مشابہ نون جمع، اور یہ اس کے مشابہ ہے، یہ اس کے مشابہ ہے، یہ نون جمع نہیں. تو عشرون کے آخر میں نون، یہ نون جمع نہیں ہے بلکہ مشابہ نون جمع ہے، اس جیسا ہے، اس کی طرح ہے. بھائی اس کو نون جمع کیوں نہیں کہتے؟ بھائی وجہ یہ کہ آپ پڑھ چکے، جمع کسے کہتے ہیں؟ ہاں، جو کم از کم کتنے افراد پر دلالت کرے، تین یا تین سے زیادہ پر دلالت کرے، تو کم از کم تین افراد پہ جمع دلالت کرتا ہے. رجل کا معنی ایک آدمی، رجلانی کا معنی دو آدمی، اور رجال کا معنی کئی آدمی، لیکن کم از کم کتنے ہوں گے؟ تین ہوں گے. تو جمع کم سے کم تین پر دلالت کرتی ہے، اور اس کا مفرد بھی ہوتا ہے. کیا ہوتا ہے؟ مفرد ہوتا ہے کہ نہیں؟ آپ پہلے پڑھ چکے، اگر مفرد ہی نہ، اس کو تو اس میں جمع وغیرہ کہتے ہیں. جیسے رجل کی جمع رجال، یہ رجال کو جمع کہیں گے کیونکہ اس کا مفرد رجل موجود ہے. کتب، کتاب کی جمع کتب، اس کو جمع کہیں گے کیونکہ اس کا مفرد کتاب موجود ہے. اسدن شیر، اسد شیر کی جمع ہے، اسد شیر کو کہتے ہیں، اس کی جمع اسدن، سین ساکن ہے، اسدن. تو دیکھو اسدن یہ جمع کہیں گے، کیوں؟ کیونکہ اس کا مفرد اسد موجود ہے. بحث یاد ہے یا بھول گئے؟ میں نے بتلایا تھا جمع کسے کہتے ہیں، کہ جس کے مفرد میں کوئی ایسی تبدیلی کر دی جائے کہ اب وہ تین یا تین سے زیادہ پر دلالت کرے. یہ یوں کہو جو دو سے زیادہ پر پھر دلالت کرے، دو سے زیادہ پر، کیونکہ دو پر تو تثنیہ دلالت کرتا ہے، تو مفرد کسی مفرد لفظ میں ایسی تبدیلی کر دی جائے کہ پھر وہ دو سے زیادہ پر دلالت کرے تو اس کو جمع کہتے ہیں. لیکن اگر مفرد ہی کسی چیز کا نہ ہو، پھر چاہے وہ تین پر بھی کیوں نہ دلالت کرے، اس کو جمع نہیں کہتے. جیسے قومن، قوم کم از کم کتنے افراد پر بولا جاتا ہے؟ تین. تین مردوں کی جماعت ہو، تین سے دس تک، تو تین اور تین، تو بظاہر لگتا ہے شاید یہ قوم جمع ہے، لیکن ضابطہ میں نے بتلا دیا کہ جمع کس کو کہتے ہیں؟ جس کا کوئی مفرد بھی ہو، اور قوم ان کا تو کوئی مفرد نہیں، یہ تو خود مفرد ہے، اس کی جمع خود آگے اقوام آتی ہے، تو اس کا کوئی مفرد نہیں. تو اس جیسے لفظ کو جو دلالت تو تین یا زیادہ پر کریں لیکن خود مفرد کوئی نہ ہو، ان کو اسم جمع کہتے ہیں. کیا کہتے ہیں؟ جمع نہیں ہے، جمع والا اسم ہے، یعنی جمع جیسے افراد پر دلالت کرتا ہے لیکن خود یہ جمع نہیں. تو فرق سمجھ میں آیا؟ ایک ہے جمع اور ایک ہے اسم جمع. اسم جمع کسے کہتے ہیں؟ جو تین یا زیادہ پر دلالت کرے لیکن اس کا کوئی مفرد نہ ہو، اور اگر مفرد ہو پھر اس کو کیا کہتے ہیں؟ اس کو جمع کہتے ہیں. اور یہ مسلمون اور مسلماتن، یہ سب کیا ہیں؟ جمع ہیں، کیونکہ ان کا مفرد مسلمون اور مسلمتن موجود ہے. تو جمع کم از کم کتنے افراد پر دلالت کرتا ہے؟ تین افراد پر. تو لہذا عشرون یہ جمع نہیں ہے، عشرون جمع نہیں ہے. کیوں؟ اگر آپ جمع بنانا چاہتے ہیں تو پھر تو عشرتن کی جمع بنا سکتے ہیں، لیکن عشرتن کا کیا معنی؟ دس. और इसको तीन दफा करें तो कितना बनता है?
30।
तो फिर इशरूना तो कम से कम 30 पे बोलना चाहिए, हालांकि ये तो कितने पर बोला जा रहा है?
20
पर। मालूम हुआ ये आशरा की जमा नहीं। नीज इसी तरह सलासूना का क्या माना? 30। ये सलासूना किससे बना? सलासा से। ये सलासा की जमा नहीं, क्योंकि सलासा का क्या माना? कितने कितना आदद?
3।
तो 3 को 3 गुना करें कितना हुआ?
9।
तो फिर तो सलासूना 9 पे बोलना चाहिए। एक आदमी हो तो क्या कहेंगे? रजुल। दो हो तो रजुलानी। तीन हो तो रिजाल। उन तो जमा कम से कम 3 पर बोला जाता है। अगर सलासूना सलासा की जमा हो तो सलासा को जरा 3 दफा कर दो, कितना हो गया?
9।
फिर तो 9 पर सलासूना बोलना चाहिए, लेकिन 9 को कोई भी सलासूना नहीं कहता, वो 30 को कहते हैं। इसी तरह अरबाउना अरबा की जमा नहीं, वरना अरबा को 3 दफा करें कितना बना?
12।
फिर तो 12 को अरबाउना कहना चाहिए। तो ये जो इशरूना सलासूना अरबाउना तिसऊना तक 90 तक, इसी तरह वाउ नून के साथ या नून के साथ आते हैं, लेकिन ये जमा नहीं है, जमा नहीं है। तो फिर इनको क्या कहते हैं? मुशाबेह नूने जमा। मुशाबेह इनके आखिर में जो नून है वो नूने जमा के मुशाबे है भाई। तो जो जमा का हुक्म वही मुशाबे जमा का भी हुक्म। नूने जमा से कोई इसम ताम हो जाता था, नूने जमा से
कोई इसम ताम हो जाता,
इसी तरह मुशाबे नूने जमा से भी कोई इसम क्या हो जाएगा? ताम हो जाएगा। तवज्जो है। मुस्लिमून जब नून आखिर में है, ये नून क्या बतला रहा है? आगे मुजाफिले आएगा कि नहीं आएगा?
नहीं
आएगा। अगर इजाफत करनी है तो क्या करना पड़ेगा?
नून
को गिराना पड़ेगा। इसी तरह इशरूना वगैरह के आखिर में क्या है? नून है। तो जैसे नून जमा किसी इसम के ताम होने की अलामत था, इसी तरह ये नून मुशाबे जमा भी किस चीज की अलामत है? इसम के ताम होने की अलामत है। लिहाजा मैं कहता हूं, फिर सुनिए, इंदी रेतलुन जैतन। ये जैतन को नसब किसने दिया? रेतलुन ने। रेतलुन क्या है? इसमें मुमैयस है, इसमें ताम है। आप क्या कहें? इसमें ताम क्या है? ये ताम किस तरह हुआ, किस चीज से पूरा हुआ? तनवीन से। इंदी कफीजानी बुर्रन। ये बुर्रन को नसब किसने दिया? कफीजानी ने। ये कफीजानी क्या है? इसमें बोले क्यों नहीं बोल रहे? कफीजानी क्या है? इसमें ताम। ये ताम किससे हुआ? नूने तस्निया से। इंदी इशरूना कलमन। मेरे पास 20 कलम हैं। ये कलम को नसब किसने दिया? इशरूना ने। इशरूना क्या है? इसमें ताम है। ये किससे ताम हुआ? मुशाबेह नूने जमा से। नूने जमा नहीं बल्कि मुशाबेह नूने जमा से यह ताम हुआ। तो नूने जमा का जो हुक्म है, मुशाबे नूने जमा का भी वही हुक्म है। उस जैसे नूने जमा से इसम ताम होता है, मुशाबे नूने जमा से भी इसम ताम होता है। बात समझ में आ गई। और इसी तरह कभी इसम ताम होगा, ताम होगा मुजाफिले के जरिए। किसके जरिए? मुजाफिले के जरिए। जैसे मिसाल इन्होंने दी है, इंदी मिल उहू, इंदी मिल उहू आसालन। मिल उनका माना है भरा हुआ होना, कोई चीज पुर हो, जग पानी से पुर हो, तो वो उसके लिए मिल उन लफ्ज बोलते हैं, मिल उन। और मिल उहू इसकी इजाफत कर दी, मिल उहू हा जमीर जर्फ को राजे है। मिल उहू आई मिल उस जर्फी, बर्तन भर भाई। कोई बर्तन था उसकी तरफ इशारा किया कि वो वाला बर्तन भर के। इंदी मिल उहू, मेरे पास वो बर्तन भर कर है भाई। क्या चीज है वो बर्तन भर कर? तेल है, घी है, शहद है, क्या चीज है? तो उसमें इबहाम था। तो आगे आसलन, आसल शहद को कहते हैं, शहद। तो आसलन क्या चीज है? शहद। इंदी मिल उहू आसलन, मेरे पास वो बर्तन भर कर शहद है। तो मेरे पास वो बर्तन भर शहद है। तो यहां देखो, मिल उहू, मिल उ मुजाफ, हाजमीर मुजाफोन इले, ये मुमैयज है। और असलन तमीज, और तमीज को नसब कौन देता है? इसमें ताम। जब मिकदार वगैरह से तमीज आए तो वो इसमें ताम। यहां पर इसमें ताम क्या है? मिल उहू, मिल उहू ताम है। किसके जरिए? مضافل ہا ضمیر اس کے ساتھ جڑی ہوئی ہے اور اسم تام ہوتا ہے کیا معنی کہ اسی حالت میں آگے مزید مضافل نہ آ سکے اور مل ان کا ایک مضافل ہا ضمیر آ گئی اب دوسرا مضافل نہیں آ سکتا بات سمجھ میں آ گئی دیکھیے بھائی کتاب پر دہم اسم تام دسواں جو ہے اسماء عاملہ میں سے وہ اسم تام ہے کہ تمیز رابع نصب کنت کے تمیز کو جو نصب دیتا ہے اب اسم تام کس سے ہوتا ہے وہ بیان کرنے لگے کہتے ہیں وہ تمام یہ اسم یا بتنوین باشد اسم کا پورا ہونا یا تو تنوین کے ذریعے ہوگا چون ما فی السماء قدر راحت صحابن سما آسمان کو کہتے ہیں قدر راحتن راحت ہتھیلی کو کہتے ہیں راحتن ہتھیلی کے برابر یہ جو ہاتھ ہے ہتھیلی ہے اس کو کیا کہتے ہیں راحت نہیں ہے آسمان میں قدر راحتن ہتھیلی کی مقدار آسمان میں ہتھیلی کی مقدار نہیں ہے تو ابہام تھا کہ بھائی کیا چیز نہیں ہے آگے صحابن نے آ کر ابہام کو دور کر دیا صحاب کا معنی ہے بادل نہیں ہے ما فی السماء قدر راحت صحابن آسمان میں ہتھیلی بھر بادل نہیں ہے جب آسمان بالکل صاف ہو کوئی بادل کا نام و نشان نہ ہو تو عربی میں کیا کہتے ہیں ما فی السماء قدر راحت صحابن آسمان میں ہتھیلی بھر بادل نہیں ہے یعنی آسمان بالکل صاف ہے تو یہاں پر یہ صحابن کو نصب دیا کس نے قدر راحتین نے اور قدر راحتین کیا ہے اس میں تام اور کس کے ذریعے تام ہو رہا ہے جی تنوین کے ذریعے کس کے ذریعے تنوین کے ذریعے آپ کے ذہن میں اشکال آئے گا یہ تو مضافلے ہے آگے جی مضافلے ہے بھائی آگے بھی تو اس کی اضافت ہو سکتی ہے یہاں یاد رکھو ادھر دیکھو یا چلیں یہ آخر میں میں بیان کرتا ہوں آخر تک یہ ذرا قسمیں پوری کر لیں پھر میں تفصیل بیان کرتا ہوں تو یہاں پر یہ ما فی السماء قدر راحتین صحابن یہ صحابن کو یہ جو تمیز ہے اس کو نصب کس نے دیا قدر راحتین نے اور قدر راحتین یہ ممیز ہے اور یہ اس میں تام ہے اور یہ کس کے ذریعے تام ہو رہا ہے تنوین کے ذریعے دیکھو تنوین کی مثال ذکر کر رہے ہیں نا یہ تنوین کے ذریعے تام ہو رہا ہے اور اس تنوین کے ہوتے ہوئے آگے اس کی اضافت جائز نہیں اضافت کرنی ہے تو تنوین کو ہٹانا پڑے گا تنوین آ گئی معلوم ہوا اسم تام ہو گیا اسم کیا ہوا تام ہو گیا بھائی اسم تام ہو جائے پھر یہ تنوین کو نصب دیتا ہے دراصل اس کی مشابہت ہو جاتی ہے فعل کے ساتھ کس کے ساتھ فعل اپنے فاعل کے ساتھ مل کر پورا ہوتا ہے پھر بات پوری ہوتی ہے فاعل کے بغیر پورا نہیں تو فعل کس کے ساتھ پورا ہوتا ہے اور فعل فاعل کے ساتھ پورا ہوگا تو پھر مفعول کو بھی نصب دے گا تو جیسے یہاں پر یہ اس میں تام کس کے ذریعے تام ہوا تنوین کے ذریعے یا نون تسنیہ کے ذریعے یا نون جمع کے ذریعے یا مضافلے کے ذریعے تو یہ تام ہوا یہ گویا وہ اسم فعل کی طرح ہو گیا اور جس چیز کے ذریعے تام ہو رہا ہے وہ اس کے فاعل کے درجے میں ہو گئی اور فعل جب فاعل کے ساتھ تام ہو جاتا ہے پھر کیا کرتا ہے مفعول کو نصب تو پھر آگے یہ تمیز کو نصب دے دیتا ہے فعل فاعل کے بغیر تام نہیں آپ فاعل کو لائیں ہی نا فعل پورا ہو ہی نہیں سکتا آپ کہیں گے بھائی فاعل تو کبھی مفعول کے بعد آتا ہے بھائی جہاں بعد میں آئے یا جہاں بھی آئے فائل آئے گا اور فیل سب سے پہلے کس کا تقاضا کرتا ہے فائل کا مفعول تو آپ لائیں یا نہ لائیں ایک ہی بات ہے جی تو یہاں یہ قدر راحتین نے نصب دیا کس کو صحابن کو کیونکہ اس میں تام ہے اور کس کے ذریعے تام ہوا تنوین کے ذریعے یا بتقدیر تنوین یا اسم تام ہوگا تقدیر تنوین کے ساتھ یعنی تنوین وہاں مقدر ہوگی فرض کر لیں تنوین کیا ہے میں نے کچھ علامتیں بتائیں جن سے کچھ چیزیں بتائیں جن سے اسم تام ہوتا ہے کیا بتلایا نمبر ایک تنوین نمبر دو نون تسنیہ نمبر تین نون جمع نمبر چار مضافل مشابہ نون جمع کو میں نے ذکر نہیں کیا تھا کیونکہ نون جمع کا جو حکم ہے وہی حکم کس کا مشابہ نون جمع کا بھی لہذا اس کو اسی کے ساتھ شمار کرو الگ نہ شمار کرو نون جمع کا جب حکم پتہ چل گیا تو جو نون جمع کے مشابہ ہوگا اس کا بھی وہی حکم. پھر میں نے تنوین کو ذکر کیا لیکن تنوین کبھی مقدر ہوتی ہے اس کو میں نے ذکر نہیں کیا کیونکہ تنوین کا جو حکم ہے یعنی جو تنوین لفظوں میں موجود ہے اس کا جو حکم ہے تنوین مقدر کا بھی وہی حکم ہوگا. تو یا بتقدیر تنوین یا تقدیر تنوین کے ساتھ اسم پورا ہوگا. چعندی احد عشر رجلن, عندی احد عشر رجلن, یہ احد عشر یہ آپ پڑھ چکے ہیں مبنی ہے. اصل میں کیا تھا؟ احدوں و عشرون, اور وہ عشرون کے اندر چھپ گیا یا یوں کہیں اس کو حذف کر لیا اور دونوں جز مبنی الفتح ہو گئے. اس کو اب ہر حال میں آپ نے احد عشر ہی پڑھنا ہے, چاہے رفع والا مقام ہو, چاہے نصب والا, چاہے جر والا. اب یہ مبنی بن چکا ہے دونوں جز احد عشر. احد کی دال پر بھی فتحہ ہمیشہ پڑھنا ہے اور عشر کی را پر بھی فتحہ, تو یہ مبنی بن چکا ہے. اور آپ پڑھ چکے ہیں مبنی پر اعراب ظاہر نہیں ہو سکتا. تو یہاں پر تنوین جو ہے وہ تقدیرن ہے. کیا ہے؟ فرض کر لو تنوین موجود ہے, فرض کر لو. بھائی کیوں فرض کر لیں؟ وجہ یہ کہ یہ مبنی ہے, مبنی پر تنوین آ نہیں سکتی. مبنی پر تنوین آ نہیں سکتی. اگر مبنی نہ ہوتا, کوئی اور عدد ہوتا تو تنوین اس پر آ جاتی. ستتن, سبعتن, دیکھو ستتن پر کیا آ گئی تنوین, خمستن اس پر کیا آ گئی تنوین آ گئی, تو اس پر تنوین آ جاتی. لیکن چونکہ یہ مبنی ہے, مبنی بن چکا ہے, لہذا اس پر تنوین لفظوں میں نہیں آ سکتی. تو آپ تنوین کو فرض کر لیں تو تنوین آ گئی, اور تنوین سے کیا ہوتا ہے؟ اسم تام, تو یہ تام ہو گیا. اب یہ کیا کرے گا؟ تمیز کو نصب دے گا. یا یوں کہہ لیں کہ اصل میں تھا احدوں و عشرون, تنوین موجود تھی لیکن پھر جب ان کو مبنی بنایا تو وہ تنوین گر گئی. تو مبنی بنانے کی وجہ سے تنوین گری ہے, ورنہ اصل میں یہاں پر تنوین موجود تھی. تو تنوین فرض کر لو موجود ہے. تو تنوین کبھی لفظوں میں ہوگی اور کبھی تقدیرن ہوگی. اسی طرح اس میں تفضیل میں بھی یاد رکھو, میں نے آپ کو بتلایا تھا کہ یہ جو غیر منصرف ہے, غیر منصرف پر کسرہ اور تنوین نہیں آتے. تو کہیں پر اگر غیر منصرف آ جائے تو آپ سمجھ جائیں کہ یہاں تنوین تقدیرن ہے. اگر یہ غیر منصرف نہ ہوتا تو لفظوں میں اس پر تنوین آ جاتی, تو مبنی پر بھی تنوین نہیں آ سکتی اور غیر منصرف پر بھی تنوین نہیں آ سکتی, کیونکہ رکاوٹ آ گئی, مانع آ گیا. مانع کیا ہے؟ کہ ایک مبنی ہے, دوسرے میں کیا رکاوٹ ہے غیر منصرف؟ کہ وہ غیر منصرف ہے. اگر وہ غیر منصرف نہ ہوتا تو اس پر بھی تنوین آ جاتی. چون عندی احد عشر رجلن, میرے پاس گیارہ آدمی ہیں. یہ احد عشر ہے ممیز اور رجلن ہے اس کی تمیز. یہ رجلن کو نصب کس نے دیا؟ احد عشر جو اس میں تام ہے اس نے نصب دیا, اور یہ تام ہے کس کے ذریعے؟ تنوین مقدر کے ذریعے, یا یوں کہیں تقدیر تنوین کے ذریعے. بات سمجھ میں آ گئی؟ تنوین مقدر ہے. مقدر کیا مانا؟ فرض کر لو, اور چونکہ یہ مبنی ہے آ نہیں سکتی لفظوں میں. تو عندی احد عشر رجلن, میرے پاس گیارہ آدمی ہیں. وزید اکثر من کا مالن, اور زید زیادہ ہے من کا آپ کے مقابلے میں مالن, باعتبار مال. بھائی زید ان اکثر امین کا, زید آپ کے مقابلے میں زیادہ ہے. بھائی کس چیز میں زیادہ ہے؟ مال میں زیادہ ہے, طاقت میں زیادہ ہے, عبادت میں زیادہ ہے, کس چیز میں زیادہ ہے؟ تو مال نے آ کر کیا کیا؟ ابہام کو دور کر دیا کہ مال کے اعتبار سے آپ سے زیادہ ہے. تو یہاں دیکھو یہ مال ابہام کو دور کر رہا ہے. کس سے؟ اکثر سے. اکثر اس سے ابہام کو زیادہ ہے. کس اعتبار سے زیادہ ہے؟ مال. اکثر کا معنی زیادہ, تو مال کے, تو یہ اکثر سے ابہام کو دور کر رہا ہے. تو اکثر ہوا ممیز اور مال ہوا تمیز. تو یہ مال کو نصب کون دے رہا ہے؟ اکثر, کیونکہ اس میں تام ہے. اور یہ تام کس کے ذریعے؟ وہی تنوین مقدر کے ذریعے. تنوین کیونکہ یہ غیر منصرف ہے, غیر منصرف پر کسرہ اور تنوین نہیں آ سکتے. اگر یہ غیر منصرف نہ ہوتا تو اس پر تنوین آ جاتی. جیسے احد عشر پر تنوین کیوں نہیں آ سکتی؟ क्योंकि वो मबनी है। इसी तरह अक्सर हो, ये इसमें तफजील है, ये गैर मुनसरिफ है, इस पर भी तनवीन नहीं आ सकती। लेकिन ये हैं ताम ही, पूरे ही हैं। या बनूने तस्निया, या इसम ताम होगा नूने तस्निया के जरिए। चुंदी कफीजानी बुर्रन, मेरे पास दो कफीज हैं बुर्रन, किसके? गंदुम के। यहां ये बुर्रन तमीज है किससे? कफीजानी से। तो कफीजानी इसमें ताम हुआ, और ये किसके जरिए ताम है? नूने तस्निया के जरिए। या बनूने जमा, या इसम ताम होगा नूने जमा के जरिए। जैसे हल नूनब्बिउकुम बिल अक्सरीन अमाला, ये कुरान की आयत भाई। हल नूनब्बिउकुम, क्या हम तुम्हें बतलाएं? बिल अक्सरीन, वो जो सबसे ज्यादा खसारे वाले हैं। अमालन, बेतबार अमाल के। हल नूनब्बिउकुम, हल सवाल के लिए आता है, क्या क्या इसका माना है? नुनब्बिउकुम, नब्बा युनब्बिउ का माना खबर देना। हल नुनब्बिउकुम, क्या हम तुम्हें खबर दें, क्या हम तुम्हें बतलाएं? बिल अख्सरीना, अख्सर ये इसमें तफजील आ गया। अफअल, अफअल तस्निया कैसे आएगा? अफअलानी, जमा कैसी आएगी? अफअलूना, तो ये अफअलूना था। और हालत नस्बी जरी में कैसे पढ़ेंगे? अफअलीना, तो ये अक्सरीना क्या है? इसमें तफजील है और जमा है, जमा है, तो ये नूने जमा के साथ आ रहा है इस वक्त। और नीज, इसमें तफजील के इस्तेमाल के कितने तरीके? तीन तरीके, या मीन के साथ, या इजाफत के साथ, या अलिफ लाम। यहां किसके साथ है? अलिफ लाम के साथ, यहां अलिफ लाम। तो इसीलिए इसका तर्जमा क्या करेंगे? बिल अक्सरीना,
सबसे ज्यादा।
हां, किसी के मुकाबले में खसारा बयान हो रहा है, वो जो सबसे ज्यादा खसारे में है। हल नुनब्बिउकुम बिल अक्सरीना, क्या हम तुम्हें बतला दें वो लोग जो सबसे ज्यादा खसारे में हैं। भाई खसारे में है किस चीज के एतबार से? तिजारत के एतबार से या आमाल के एतबार से? तो आमाल ने आकर इबहाम को दूर कर दिया कि आमाल के एतबार से जो लोग सबसे ज्यादा खसारे में हैं। तो आमाल यह है तमीज, और यह अल अक्सरीन यह है मुमैयज, खसारे में है। तो किस एतबार से? आमाल के एतबार से। तो मुमैयज कौन? अक्सरीन, और आमालन तमीज। तो ये तमीज अक्सरीना से इबहाम को दूर कर रही है, और अक्सरीना इसमें ताम है। ये किसके जरिए ताम हुआ? नूने जमा के जरिए। या ब मुशाबे नूने जमा, या कोई इसम ताम होगा मुशाबे नूने जमा के जरिए। चुंदी इशरून दिरहमन, मेरे पास 20 दिरहम हैं। दिरहमन है तमीज, ये इशरूना से इबहाम को दूर कर रही है। तो इसमें आमिल कौन? इसको नसब किसने दिया? इशरूना ने। और इशरूना क्या है? इसमें ताम है। ये किसके जरिए ताम हुआ? मुशाबहे नूने जमा के जरिए। चुंदी इशरूना दिरहमन ता तिसऊना, कहां तक? तिसऊना, 90 तक। 20 से लेकर 90 तक, ये सारे ये दहाइयां जो हैं इनमें मुशाबे नूने जमा है। कौन कौन सी? इशरूना, सलासूना, अरबाऊना, खमसूना, सितूना, सबऊना, समानूना और तिसऊना। ये जो 8 दहाइयां हैं, 8, ये ही मुराद हैं। बस इन्हीं में क्या है? नूने मुशाबे जमा है, या मुशाबे नूने जमा का नून है इनमें। तो इंदी इशरूना दिरहमन, मेरे पास 20 दिरहम हैं। ता तिसऊना, कहां तक? तिसऊना तक। या ब इजाफत, या कोई इसम ताम होता है इजाफत के साथ। चू इंदी मिल उहू असलन, मिल उहू हाजमीर किसको राजे? जर्फ यानी बर्तन को राजे है। तो इंदी मिल उहू असलन, मेरे पास वो बर्तन भर शहद है। मिल उहू हा जमीर जर्फ यानी बर्तन को राजे। मिल उस जर्फ हिंदी, मिल उस जर्फ आसलन, मेरे पास वो बर्तन भर शहद है। तो मिल उनका माना पूर होना, भरा हुआ होना। मिल उहू ऐ मिल उस जर्फ, वो बर्तन भर, मेरे पास वो बर्तन भर शहद है। तो वो मिल उहू, वो बर्तन भर, भाई वो बर्तन भर क्या चीज है आपके पास, शहद है या घी है या जैतून का तेल है। आसालन ने क्या किया, इबहाम को आकर दूर कर दिया कि वो बर्तन भर शहद है मेरे पास। तो मिल उहू मुमैयज और आसालन उसकी तमीज, और इस आसालन को नसब किसने दिया, मिल उहू ने, और ये मिल उहू इसमें ताम है, किसके जरिए ताम हुआ, मुजाफिले के जरिए, कि इसके साथ जो हा जमीर जुड़ी हुई है और जो जर्फ को राजे है ये इसके जरिए ताम हुआ। यहां वो मिसाल इन्होंने जिक्र की थी कि माफिस समाई कदरु राहतिन सहाबन। यहां आपके जहनों में इश्काल आएगा कि ये तो पूरा हो रहा है किसके जरिए, मुजाफिले के जरिए, तो ये भी पूरा हो रहा है मुजाफिले के जरिए। माफिस समाई कदरु राहतिन सहाबन, ये कदर राहतीन किसके जरिए पूरा हो रहा है, मुजाफिले के जरिए। और इसी तरह इंदी मिल उहू आसलन, ये भी किसके जरिए पूरा हो रहा है, मुजाफिले के जरिए। तो बेहतर ये था कि यहां पर मुसन्निफ माफी समाए कदर राहतीन सहाबन के बजाय इंदी रेतलुन जैतन की ले आते तो ज्यादा मुनासिब था। भाई क्या कहते कि इसम का भी ताम होता है किसके जरिए, तनवीन के जरिए, जैसे इंदी रेतलुन जैतन के मेरे पास क्या है, एक रितल जैतून का तेल है, तो रेतलुन ताम हुआ किसके जरिए, तनवीन के जरिए। तो लेकिन बहरहाल ये यहां ले आए, यहां कदरु राहतीन ये भी ताम हो रहा है किसके जरिए, तनवीन के जरिए। भाई देखो ये जवाब दिया जा सकता है कि यहां पर भी तनवीन आ रही है और ये कदरु राहतीन पूरा हो रहा है किसके जरिए, तनवीन के जरिए। ये तनवीन बतला रही है आगे कोई और मुजाफिले नहीं। अरबी में कभी यूं होता है एक इसम के बाद दो तीन मुजाफिले आ जाते हैं, कभी चार मुजाफिले आ जाते हैं, पहला इसम मुजाफ, दूसरा इसम पहले के लिए मुजाफिले और अगले के लिए फिर मुजाफ, फिर उससे अगला इसम पिछले इसम के लिए मुजाफिले और अगले के लिए फिर मुजाफ, और फिर आखिरी इसम इस पहले वाले के लिए मुजाफिले। तरीका समझ में आया कि अरबी में कभी क्या होता है एक मुजाफ के बाद कितने मुजाफिले आ जाते हैं, दो तीन चार तक आ जाते हैं। तो पहला सिर्फ बनता है मुजाफ, अगला दूसरा इसम जो है वो पहले के लिए क्या बनेगा, मुजाफिले, लेकिन अगले के लिए फिर वो मुजाफ, फिर वो जो तीसरा इसम आएगा वो दूसरे के लिए तो मुजाफिले लेकिन उससे आगे चौथे इसम के लिए वो मुजाफ, और फिर चौथा इसम इस तीसरे के लिए मुजाफिले बन जाएगा। तो शायद उसकी तरफ ये इशारा हो कि आगे ये जब तनवीन आ गई कदरु राहतीन, इस तनवीन ने बता दिया कि आगे कोई दूसरा मुजाफिले नहीं आ सकता, तो ये ताम हुआ किस पर, तनवीन पर ताम हुआ। और जबकि इंदी मिल उहू वहां आगे मुजाफिले आ ही नहीं सकता, भाई आगे मुजाफिले क्यों नहीं आ सकता, क्योंकि जमीर है, जमीर मुजाफिले तो बनती है मुजाफ नहीं बनती, लिहाजा वहां मिल उहू में हा जमीर जब आ गई अब उस जमीर वो उस मुजाफिले ने ही बतला दिया कि आगे अब मजीद कोई मुजाफिले नहीं आ सकता। यहां और मुजाफिले आ सकता था लेकिन कदरु राहतीन की तनवीन ने बता दिया कि आगे कोई और मुजाफिले नहीं आ सकता। लेकिन बहरहाल बेहतर यह था कि इंदी रेतलुन जैतन वाली मिसाल यहां जिक्र कर देते, इब्तदाई तुलबा के लिए तशवीश का बायस न बनता, आसानी से उनको बात समझ में आ जाती। यहां तक बात समझ में आ गई। अच्छा भाई तरकीब देखिए भाई इनकी, माफिस समाई कदरु राहतीन सहाबन, माफिस समाई कदरु राहतीन सहाबन। तरकीब सुनिए जी, ये मा मुशाबे भी लैसा है, मां मुशाबी भी लैसा, और लैसा क्या अमल करता था कि ये अपने इसम को रफा देता है और खबर को नसब देता है, और ये जो काना वगैरह हैं और इसी तरह इन्ना वगैरह, इनके बाद जब भी जार मजरूर आ जाए तो वो इनका इनके लिए खबर मुकद्दम बनेगा, वो इनका इसम नहीं बन सकता। ये जार मजरूर ये मुसनद तो बन सकते हैं, मुसनद इले नहीं बन सकते। तो ये काना और इन्ना वगैरह एक इसम चाहते हैं और एक खबर, इनका इसम वो मुसनद इले होता है और इनकी खबर مسند ہوتی ہے. تو اگر ان کے فوراً بعد کیا آ جائے جار مجرور, تو جار مجرور وہ تو مسند الیہ نہیں بن سکتا, وہ کیا بنے گا مسند. معلوم ہوا خبر مقدم ہے اور اسام مؤخر ہے, جگہ بدل گئی ہے اور آپ نے پھر اعراب اسی کے مطابق دینا ہے. انا کیا کرتا ہے اپنے اسم کو نصب اور خبر کو رفع, اور کانا اپنے اسم کو رفع دیتا ہے اور خبر کو نصب. تو یہ ما مشابہ بھی لیسا ہے, یہ بھی کانا کی طرح اپنے اسم کو رفع اور خبر کو نصب دیتا ہے. اب ترکیب سنو بھائی, ما فی السماء قدر راحت صحابن. ما مشابہ بھی لیسا کے بعد فی السماء یعنی جار مجرور آیا, کس کے بعد؟ ما مشابہ بھی لیسا کے بعد فی السماء یعنی جار مجرور آیا. اور ابھی ذکر ہوا کہ جار مجرور جو ہیں وہ مسند تو بنتے ہیں, مسند الیہ نہیں بنتے, مسند الیہ نہیں بنتے. تو یہ فی السماء ما مشابہ بھی لیسا کے لیے خبر تو بن سکتا ہے, اسم نہیں, اور ما کے بعد فوراً کیا آ گیا فی السماء, تو یہ خبر مقدم ہے. یہ کیا ہے؟ خبر مقدم ہے. اور یاد رکھنا ما مشابہ بھی لیسا کی خبر کو اس کے اسم پر مقدم کر دیا جائے تو ما کا عمل باطل ہو جاتا ہے, وہ عمل نہیں کرتا. تو یہاں پر بھی کیا کیا گیا, فی السماء جو ہے اس کو مقدم کر دیا گیا, اور قدر راحت جو ما کا اسم جس نے بننا تھا اس کو مؤخر کر دیا گیا. تو اب ما کا عمل باطل ہو گیا, اب یہ ما عمل نہیں کرے گا, اب یہ ما عمل نہیں کرے گا. تو کیسے ترکیب کیسے کریں گے؟ ما مشابہ بھی لیسا ملغا عن العمل, یعنی اس کے عمل کو لغو کر دیا گیا ہے, یہ اس کے عمل کو باطل کر دیا گیا ہے, تو یہ اب کوئی عمل نہیں کرے گا. اور یہ ما مشابہ بھی لیسا کس پر داخل ہوتا تھا؟ مبتدا اور خبر پر. تو اب بھی وہ مبتدا اور خبر ہی کہلائیں گے, اور مبتدا بھی مرفوع ہوتا ہے اور خبر بھی مرفوع, تو دونوں مرفوع ہوں گے کیونکہ ما کا عمل تقدیم خبر کی وجہ سے لغو ہو چکا ہے. تو ترکیب کیسے ہوگی؟ ما مشابہ بھی لیسا ملغا عن العمل فی جارہ, السماء مجرور لفظاً, جار مجرور مل کر متعلق کس سے؟ ثابتن سے. جار مجرور آیا نا, اور اس کے لیے ہمیشہ کیا چاہیے؟ کوئی متعلق چاہیے. اور ثابتن, دیکھو میں نے مرفوع نکالا, حالانکہ ما مشابہ بھی لیسا کی خبر تو منصوب ہوتی ہے, لیکن میں نے بتایا کہ ما کا عمل باطل ہو چکا ہے, اب یہ عمل نہیں کرے گا, اور یہ خبر مرفوع ہے ابتدا کی وجہ سے. اسی طرح آگے قدر راحتین, یہ اب ما مشابہ بھی لیسا کا اسم نہیں کہلائے گا, یہ مبتدا ہے. تو فی السماء جار مجرور مل کر متعلق ثابتن سے, ثابتن مرفوع لفظان صیغہ اسم فاعل, مرفوع کیوں؟ کیونکہ یہ خبر ہے مبتدا کی, خبر مقدم ہے, اس کے اندر ہوا ضمیر مرفوع محلن اس کا فاعل, جو کس کو راجع؟ قدر راحتین یعنی مبتدا مؤخر کو. خبر کو ہمیشہ کس سے جوڑتے ہیں؟ مبتدا سے جوڑتے ہیں. اور اس پر آپ کے ذہنوں میں اشکال آئے گا کہ یہ تو ضمیر پہلے آ گئی, اور قدر راحتین جو مبتدا ہے وہ تو مؤخر ہے, یہ تو اضمار قبل ذکر ہے. تو یاد رکھنا کہ بھئی قدر راحتن مبتدا اگرچہ لفظوں میں مؤخر ہے لیکن رتبے کے اعتبار سے مقدم ہے, کیونکہ مبتدا مقدم ہوتا ہے اور خبر مؤخر ہوتی ہے. تو یہ اضمار قبل ذکر لفظن تو ہے, رتبتن نہیں ہے, اور یہ جائز ہے. تو ثابتن صیغہ اسم فاعل, اپنے فاعل اور متعلق سے مل کر شبہ جملہ ہو کر خبر مقدم, اور قدر راحتین اس کے لیے کیا بنے گا؟ مبتدا مؤخر. تو قدر مرفوع لفظان مضاف, مرفوع کیوں؟ کیونکہ یہ مبتدا ہے. اور راحتین مجرور لفظان مضاف الیہ, بھائی مضاف الیہ مجرور کیوں؟ مضاف الیہ ہے, مضاف اپنے مضاف الیہ سے مل کر پہلے اس کو مبہم ممیز بنا لیں کیونکہ آگے تمیز بھی آ رہی ہے. مضاف اپنے مضاف الیہ سے مل کر یہ مبہم ممیز, مبہم ممیز نہیں ہے آسمان میں قدر راحتن, ہتھیلی کی مقدار بھی, بھئی کیا چیز نہیں ہے, کہتے ہیں صحابن بادل بھائی, تو قدر راحتن ہتھیلے کی مقدار, اس کے اندر ابہام تھا, صحابن نے آ کر اس ابہام کو دور کر دیا کہ ہتھیلے کی مقدار بادل مراد ہیں, کوئی اور چیز مراد نہیں ہے. تو قدر مرفوع لفظاً مضاف, راحتن مجرور لفظاً مضاف الیہ, مضاف اپنے مضاف الیہ سے مل کر مبہم ممیز, صحابن منصوب لفظاً تمیز, منصوب کیوں تمیز ہے, تو یہ تمیز مبہم ممیز اپنی تمیز سے مل کر مبتدا مؤخر, مبتدا اپنی خبر مقدم سے مل کر جملہ اسمیہ خبریہ ہوا. ترکیب سمجھ میں آ گئی؟ عندی احد عشر رجلاً, اس کی ترکیب دیکھیے بھائی, عندی جی عندی اعراب بولو جی, عندہ کا معنی پاس پاس, عندی میرے پاس جی, اعراب بولیے عندی کا, پاس ہونا دور ہونا, یہ جگہ کے اعتبار سے ہوتا ہے, یہ ظرف بنتا ہے بھائی, کیا بنتا ہے, اور جیسے جار مجرور کے لیے ہمیشہ متعلق چاہیے, اسی طرح ظرف کے لیے بھی ہمیشہ عامل چاہیے. کس چیز کے لیے ظرف ہے بھائی؟ ظرف کسے کہتے ہیں؟ یعنی کوئی فعل جس زمانے یا جس جگہ میں ہو وہ اس کا ظرف ہے بھائی. تو یہاں پر بھی عندی اعراب بولیے, منصوب منصوب اعراب بولو, کون سا منصوب؟ عندی کس کی طرح ہے؟ غلامی, کوئی بھی اسم مضاف ہو کس کی طرف؟ یا متکلم کی طرف, اس کا اعراب تینوں حالتوں میں تقدیری آپ پڑھ چکے, تو عندی منصوب تقدیران مضاف, یا ضمیر مجرور محلن مضافلے, مجرور کیوں مضافلے, محلن کیوں مبنی ہے, شاباش. تو مضاف اپنے مضافلے سے مل کر یہ مفعول فی ہوا, کس کے لیے؟ یہاں ثابتن نکالیں گے, جیسے جار مجرور مسند الیہ نہیں بن سکتا بلکہ کیا بنتا ہے؟ مسند. اسی طرح یہ جو عندہ ہے نا, عندہ یہ ہے ظرف حقیقی, اور جار مجرور کو بھی ظرف کہتے ہیں, وہ ہے ظرف مجازی, وہ ہے ظرف مجازن, اس کو ظرف کہتے ہیں کیونکہ اس کی اس کے ساتھ مشابہت ہے, اس کے جار مجرور کی اس ظرف حقیقی کے ساتھ چونکہ مشابہت ہے اس لیے اس کو بھی ظرف کہتے ہیں. جیسے وہ مسند تو بن سکتا ہے, مسند الیہ نہیں بن سکتا, تو اسی طرح جو ظرف حقیقی ہوتا ہے وہ بھی مسند تو بن سکتا ہے, مسند الیہ نہیں. مسند بننے کا معنی یہ ہے کہ یہ اپنے عامل کی جگہ آ گیا. اصل میں تو دیکھو پیچھے آیا تھا فی السمائی, فی السمائی یہ خبر تھی یا ثابتن خبر تھی ماں کی, ماں مشابہ بھی لے سکی, خبر فی السما تھی یا ثابتن تھی؟ ثابتن تھی. فی السما کو کس سے جوڑا؟ ثابتن سے. وہ خبر تھی ماں مشابہ بھی لے سکی, اور یہ جار مجرور اسے متعلق تھے, تو اصل خبر فی السما نہیں بلکہ ثابتن, وہ جو ان کے اندر عامل ہے, فی السما کے اندر جو عامل. یہاں پر بھی عندی خود خبر نہیں, اس کے لیے کیا چاہیے؟ عامل چاہیے. اے ثابتن عندی, کیا کہیں گے؟ ثابتن عندی. تو وہاں دیکھو فی السمائی یہ جار مجرور خود خبر بنا تھا یا اس کے لیے ثابتن نکالا تھا آپ نے؟ ثابتن. اور وہ ثابتن کیا بنا تھا؟ وہ خبر بنا تھا کس کے لیے؟ ماں مشابہ بھی لئی. ثابتن صیغہ اسم فاعل, اپنے فاعل اور متعلق سے مل کر شبہ جملہ ہو کر ماں مشابہ بھی لئی سکی خبر, توجہ ہے. لیکن وہ ثابتن چلا گیا اور اس کی جگہ کس نے پکڑ لی؟ فی السما نے. تو اس کا فی السما کا متعلق محذوف ہے, اور جار مجرور کا متعلق محذوف اس کو کیا کہتے ہیں؟ ظرف مستقر. کیا کہتے ہیں؟ ظرف مستقر. تو اصل میں خبر تو تھا ثابتن, لیکن ثابتن جا چکا, اب اس کی جگہ کس نے پکڑ لی؟ فی السما نے. بات سمجھ میں آ گئی؟ تو اس لیے میں نے کہا کہ یہ مسند بن سکتا ہے, یعنی خود تو مسند نہیں تھا, خود تو یہ کس سے متعلق تھا؟ ثابتن سے. لیکن ثابتن کیا تھا؟ مسند تھا. وہ کیا تھا؟ مسند تھا. तो ये यानी मुस्नद की जगह पर तो आ सकते हैं, यानी मुस्नद तो बन सकते हैं। जब मुस्नद की जगह पर आ गए तो ये खुद ही क्या बन गए, मुस्नद। पहले साबितन मुस्नद था, अब क्या बन चुका, फिस्सामा। तवज्जो नहीं है, तवज्जो नहीं है। फिस्सामा ये खबर है, मुकद्दम है किसकी, मा मुशाबे भी ले सके, और कदरू राहतीन वो इसका इसमें मुअख्खर है। तो ये फिस्सामा को क्या बनाया, खबर है मुकद्दम, और ये बराहे रास्त खबर बनी या ये साबितन से मुतालिक, और साबितन से जुड़कर ये क्या साबितन क्या बनेगा, खबर है मुकद्दम, खबर है मुकद्दम। तो गोया असल में खबर तो है साबितन, और खबर क्या होती है, मुस्नद। तो साबितन भी क्या है, मुस्नद है, लेकिन साबितन चला गया, अब उसकी जगह किसने पकड़ ली, फिस्समा ने, इसलिए इसको ज़र्फ़े मुस्तकर कहते हैं। क्या कहते हैं कि जिस वो जार मजरूर जिसका मुताल्लक इबारत में जिक्र ना हो उसको कहते हैं ज़र्फ़े मुस्तकर, और अगर उसका मुताल्लक इबारत में जिक्र हो तो उसको क्या कहते हैं, उसको ज़र्फ़े लग़्व कहते हैं। क्या कहते हैं, ज़र्फ़े लग़्व। और ये फिस्समा ये ज़र्फ़े मुस्तकर है या ज़र्फ़े लग़्व है, ज़र्फ़े मुस्तकर, क्योंकि इसने साबितन की जगह पकड़ ली है, और साबितन क्या था, मुस्नद। अब मुस्नद क्या बन गया, फिस्समा मुस्नद बन गया। बात समझ में आ गई। तो इसी तरह जैसे जार मजरूर जब इसका आमिल इसके आमिल महजूफ हो तो इसको जर्फ मुस्तकर कहते हैं, और जर्फ मुस्तकर खबर के मकाम यानी मुस्नद के मकाम में तो आ सकता है, मुस्नद इले के मकाम में नहीं आ सकता। इसी तरह ईन दी ये मुजाफ और मुजाफिले मिलकर ये क्या है, जर्फ, और इस जर्फ का आमिल महजूफ है यानी ये जर्फ मुस्तकर है, और जब ये ज़र्फ़ मुस्तकर है और इसका आमिल क्या था, वो खबर है, तो लिहाजा अब ये इंदी भी क्या बनेगा, खबर यानी मुस्नद। वो खबर था तो ये इंदी भी क्या बनेगा, खबर। कैसे, देखो जरा तरकीब सुन लो फिर और बात आपको समझ में आएगी। इंदी ये मुजाफ और मुजाफिले मिलकर ये मफूल फी हुआ किसके लिए, साबितुन के लिए, और ये अहदा आशारा ये है मुबतदा मुअख्खर, ये क्या है, और लेकिन मबनी है, मुबतदा तो मरफू होता है तो इस पर रफा जाहिर नहीं हो रहा। हां महल्लन ये मरफू है क्योंकि ये मबनी है, मबनी पर एराब कैसे आता है, महल्लन आता है। तो ईन दी ये है खबर मुकद्दम और अहदा आशारा है मुबतदा मुअख्खर। तो ईन दी तरकीब कीजिए, मुजाफ अपने मुजाफिले से मिलकर ये मफूल फी हुआ किसके लिए, साबितुन, साबितुन। पहले क्या निकाला था, साबितन पिछले जुमले में था, क्यों, क्योंकि वो मा मुशाबी भी लैसा की खबर थी और मा मुशाबी भी लैसा की खबर मंसूब होती है, और ये यहां साबितुन निकालेंगे क्योंकि ये मुबतदा की खबर है और मुबतदा खुद मरफू होता है, इसी तरह उसकी खबर भी मरफू। तो ये इंदी ये जर्फ हुआ किसके लिए, साबितुन के लिए, और साबितुन सिगा इसमें फाइल, इसके अंदर हुआ जमीर मरफू, महल्लन इसका फाइल, मरफू क्यों, फाइल है, महल्लन क्यों, मबनी है, और ये हुआ जमीर किसको राजे, खबर को किससे जोड़ते हैं, मुबतदा से, तो हुआ जमीर अहद आशरा मुबतदा को राजे, सिगा इसमें फाइल अपने फाइल और मफूल फी से मिलकर शिबे जुमला होकर खबर मुकद्दम, और अहद आशरा मुबतदा मुअख्खर है। तो अहद आशरा का एराब बोलो, अहद आशरा का एराब बोलो, मरफू महलन, मरफू क्यों, मुबतदा है, शाबाश। लेकिन आगे तमीज भी इससे आ रही है, लिहाजा अभी मुबतदा न कहो बल्कि यूं कहो, अहदा आशारा मरफू महलन मुबहम मुमैज, मरफू महलन मुबहम मुमैज, मरफू क्यों, मुबतदा है, महलन क्यों, मबनी है, और मुबहम मुमैज, रजुलन मनसूब लफ्जन उससे तमीज, मुबहम मुमैज अपनी तमीज से मिलकर मुबतदा, मुबतदा और मुबतदा मुअख्खर, मुबतदा अपनी खबर से मिलकर जुमला इस्मिया खबरिया हुआ, मुबतदा अपनी खबर से मिलकर। तो जैसे पिछले जुमले में फिस्समा ज़र्फ़े मुस्तकर था, इसी तरह इस जुमले में ईन दी ये भी क्या है, ज़र्फ़े मुस्तकर, चाहे ज़र्फ़े हकीकी हो चाहे ज़र्फ़े मजाजी। ज़र्फ़े मजाजी किसको कहते हैं, جار مجرور، جار مجرور کا متعلق اگر محذوف ہو اس کو کیا کہتے ہیں؟ ظرف مستقر. اسی طرح ظرف حقیقی کا عامل اگر محذوف ہو اس کو بھی کیا کہتے ہیں؟ ظرف مستقر کہتے ہیں. بات سمجھ میں آ گئی. اور یہاں ایک اور قیمتی بات آپ کو بتلا دوں، یہ فی السما کو ہم نے کس سے جوڑا؟ ثابتن سے. ثابتن سے یاد رکھو، یہ طلبا کو سمجھانے کے لیے یہ ترکیب کرتے ہیں، حقیقت میں یہاں کوئی ثابتن نہیں. ثابتن تھا وہ جا چکا، اس کی جگہ فی السما نے پکڑ لی. اس ثابتن کی جگہ کس نے پکڑ لی؟ فی السما نے. اور جو عمل وہ ثابتن کیا کرتا تھا وہی عمل اب یہ فی السما کر رہا ہے. ثابتن کیا عمل کر رہا تھا؟ اس کے اندر ایک ضمیر چھپی ہوئی تھی جس کو وہ رفع دے رہا تھا، وہی عمل اب فی السما کرے گا. ثابتن تو ختم ہوا لیکن وہ ضمیر فی السما اس ظرف کے اندر آ کر چھپ گئی، اس کے اندر آ کر چھپ گئی. اب اس ضمیر کو فی السما، یہ جار مجرور، یہ جو ظرف ہے یہ اس کو رفع دے رہا ہے. تو ترکیب یوں بھی آپ کر سکتے ہیں، فی جارہ السمائی مجرور، جار مجرور مل کر ظرف مستقر، اس کے اندر ہوا ضمیر مرفوع محلن اس کا فاعل، جو کس کو راجے؟ قدر و راحتین کی طرف راجے. بات سمجھ میں آ رہی ہے؟ کیا بات میں نے کی؟ کہ فی السما متعلق تھا کس سے؟ ثابتن سے، لیکن وہ ثابتن جا چکا، اس کی جگہ کس نے پکڑ لی؟ فی السما نے. اور یہ اب وہی جو عمل ثابتن کر رہا تھا، اب وہ سارے عمل کون کر رہا ہے؟ فی السما کر رہا ہے. ثابتن کیا عمل کر رہا تھا؟ وہ اپنے اندر موجود ایک ہوا ضمیر کو رفع دے رہا تھا، وہ ثابتن تو چلا گیا لیکن وہ ضمیر نکل کر کس کے اندر چھپ گئی؟ فی السما کے اندر چھپ گئی. اب اس ضمیر کو رفع کون دے رہا ہے؟ فی السما. اور اسی لیے اس کو ظرف مستقر کہتے ہیں. کیا کہتے ہیں؟ مستقر. عموماً طلبا سمجھتے ہیں شاید یہ اس میں مفعول کا صیغہ ہے، استقر یستقر استقرارا فہوا مستقر، واستقر یستقر استقرارا فذاک مستقر. اور اسی سے اس میں ظرف بھی کیا آتا ہے؟ جو اس میں مفعول کا وزن ہوتا ہے اس میں ظرف بھی اسی وزن پر آتا ہے مزید فی کے اندر. تو مستقر جیسے اس میں مفعول کا صیغہ ہے ایسے ہی اس میں ظرف کا بھی صیغہ ہے. اور مستقر کا کیا معنی؟ قرار پکڑنے کی جگہ، قرار پکڑنے کی جگہ. دیکھو عام طلبا سمجھتے ہیں کہ یہ فی السما کو ظرف مستقر کیوں کہتے ہیں؟ کیونکہ اس نے اپنے عامل کی جگہ پکڑ لی، اس کی جگہ پر قرار پکڑ لیا. ثابتن چلا گیا، اس کی جگہ قرار کس نے پکڑا؟ فی السما نے. پھر تو اس کو ظرف مستقر کہنا چاہیے تھا. مستقر اس میں فاعل، قرار پکڑنے والا کون ہے؟ قرار پکڑنے والا فی السما. لہذا اس کو مستقر کیا ہے؟ ظرف مستقر، قرار پکڑنے والا ظرف ہے. لیکن مستقر نہیں کہتے، سب کیا کہتے ہیں؟ مستقر. اور ضابطے کے مطابق اگر یہ اس وجہ سے اس کو ظرف مستقر کہتے ہیں کہ اس نے اس کی جگہ پر قرار پکڑا ہوا ہے، پھر تو اس کو ظرف مستقر کہنا چاہیے تھا. ظرف مستقر کہنا بنتا ہی نہیں ہے بھائی. لیکن وجہ یہ نہیں، اس کو ظرف مستقر اس لیے نہیں کہتے کہ اس نے اپنے عامل کی جگہ قرار پکڑا ہے، بلکہ یہ ظرف مستقر اس میں ظرف کا صیغہ ہے، یعنی قرار پکڑنے کی جگہ، قرار پکڑنے کی جگہ. تو اس کو ظرف مستقر اس لیے کہتے ہیں کہ یہ اس ضمیر کے قرار پکڑنے کی جگہ ہے. وہ جو ہوا ضمیر کس کے اندر تھی؟ ثابتن میں. وہ اب کہاں پر موجود؟ فی السما. تو اس ضمیر نے کہاں قرار پکڑا؟ فی السما. تو یہ اس کے قرار پکڑنے کی جگہ ہے، یہاں اس ضمیر نے قرار پکڑا ہے. اب بات جڑ گئی یا نہیں جڑ گئی؟ دیکھا. اور یہ حوالہ بھی میں دے دیتا ہوں، درایہ جو ہے، درایہ جو ہدایت النحو کی شرح ہے، وہاں پر جہاں مبتدا اور خبر کی بحث آتی ہے وہاں وہ اس کو ذکر کرتے ہیں بھائی، کہ یہ ظرف مستقر جو ہے یہ مستقر کیوں کہتے ہیں؟ کیونکہ یہ ظرف ہے کس کے لیے؟ اس ضمیر کے لیے جو ثابتن کے اندر تھی. بات سمجھ میں آ گئی. اسی طرح عندی بھی ظرف مستقر، اس نے کس کی جگہ قرار پکڑا؟ ثابتن کی جگہ. اور ثابتن کے اندر کیا موجود تھی؟ ہوا ضمیر. اب ہوا ضمیر کس میں چھپ گئی؟ عندی میں. तो यह ज़र्फ मुस्तकर है, इसके अंदर उस जमीर ने करार पकड़ा है और उस जमीर को रफा अब यह इंदी दे रहा है, साबितुन नहीं दे रहा, वो जा चुका, खत्म हो चुका। आगे देखिए तरकीब भाई, वज़ैदुन अक्सर मीन का मालन, ज़ैदुन अक्सर मीन का मालन, यह जो मालन है इसको निस्बत से तमीज बनाएंगे, किससे बनाएंगे, निस्बत से तमीज बनाएंगे। ये जो अक्सरों के अंदर हुआ जमीर है और वो अक्सरों के लिए फाइल, क्योंकि इसमें तफजील के लिए क्या चाहिए, फाइल, तो अक्सरों इसमें तफजील है और हुआ जमीर इसके अंदर फाइल, तो ये जो अक्सरों का इसनाद हो रहा है हुआ जमीर की तरफ, क्योंकि फाइल क्या होता है, मुस्नद इले, तो ये अक्सरों का जो इसनाद हो रहा है फाइल की तरफ, इस निस्बत के अंदर इबहाम था कि वो ज्यादा है, यानी वो जैद ज्यादा है, उसमें इबहाम था कि किस एतबार से जैद जैद ज्यादा है, कुव्वत के एतबार से ज्यादा है, इलम के एतबार से ज्यादा है, माल के एतबार से ज्यादा है, तो मालन ने आकर क्या किया, आगे जो तमीज मालन आई, इसने आकर उस इबहाम को दूर कर दिया कि जैद ज्यादा है ब एतबार माल के, तो ये मालन को किससे तमीज बनाओ, निस्बत से। तो तरकीब कैसे होगी, जैदुन मरफू लफजान मुबतदा, अक्सरु सीगा इसमें तफजील, मरफू लफजन सीगा इसमें तफजील, इसके अंदर हुआ जमीर मरफू महलन इसका फाइल, जो किसको राजे, जैद मुबतदा को, क्योंकि यह खबर है और खबर को किससे जोड़ते हैं, मुबतदा से, मीन जारा काफ जमीर मजरूर, जार मजरूर मिलकर, यह मुतालिक किससे, अक्सरों, क्योंकि अक्सरों के इसमें तफजील है और उसके इस्तेमाल के तीन तरीके हैं, या मीन के साथ, या इजाफत के साथ, या अलिफ लाम के साथ, तो यहां ये मीन के साथ है, तो ये जार मजरूर मुतालिक हुए अक्सरों के साथ। और ये जो मालन है ये तमीज है निस्बत से, कौन सी निस्बत, जो इसमें तफजील की निस्बत हो रही है इसके अंदर हुआ जमीर की तरफ, उससे ये इबहाम को दूर कर रही है, तो इसमें तफसील अपने फाइल मुतअल्लिक और तमीज से मिलकर शिबे जुमला होकर यह खबर, तवज्जो है, जो जो चीजें आई सबको जोड़ना है, अक्सर इसमें तफसील अपने फाइल और मुतअल्लिक और तमीज से मिलकर शिबे जुमला होकर खबर, मुब्तदा खबर मिलकर जुमला इस्मिया खबरिया हुआ। तरीका समझ में आया, अगली तरकीब कीजिए, हिंदी कफीजानी बुर्रन, हिंदी उसी तरह मंसूब तकदीरन मुजाफ, या जमीर मजरूर महलन मुजाफिले, मुजाफ मुजाफिले मिलकर मुतालिक किससे, साबितुन से, शाबाश, साबितुन मरफू क्यों, खबर है, क्या है, खबर, साबितुन सीगा इसमें फाइल, इसके अंदर हुआ जमीर, एराब बोलो, मरफू महलन किसको राजे, कफीजानी को, जो मुब्तदा मुअख्खर है जी, हुआ जमीर कफीजानी को राजे हो सकती है, कफीजानी तो है तस्निया और हुआ जमीर है मुफरत की, हमें कौन सी जमीर चाहिए, तस्निया की, तो लिहाजा साबितुन ना लाओ, वो सीगा लाओ कि जहां हमें तस्निया की जमीर मिल जाए, साबितानी, तस्निया का सीगा ले आओ, शाबाश, अब इसके अंदर हुमा जमीर, जो किसको राजे, कफीजानी को, और कफीजानी तो सीगा इसमें फाइल, साबितानी जो है सीगा इसमें फाइल, अपने फाइल और मफूल फी से मिलकर शिबे जुमला होकर खबर, और कफीजानी मरफू लफजन मुभम मुमैयज, मरफू क्यों, मुब्तदा है, मुब्तदा है, मुभम मुमैयज, और बुर्रन उससे तमीज, मुभम मुमैयज अपनी तमीज से मिलकर मुब्तदा, मुब्तदा अपने खबर से मिलकर जुमला इस्मिया खबरिया हुआ। तरकीब समझ में आ रही है, आगे हल नुनब्बिउकुम बिल अक्सरीन अमाला, हल नुनब्बिउकुम बिल अक्सर, क्या हम तुम्हें खबर दें वो लोग जो सबसे ज्यादा खसारे में हैं बएतबार आमाल के, जी तरकीब क्या होगी, हल हर्फे इस्तेफाम है, ये सवाल पूछने के लिए आता है, नुनब्बिउकुम, नुनब्बिउ फेल, فیل با فائل اور کون سا فائل کیا ہے اس میں؟ نحنو. نبا یو نبیو کا کیا معنی؟ خبر دینا. اسی سے متکلم کا جمع متکلم کا صیغہ ہے نو نبیو. تو نو نبیو فیل با فائل, اس کے اندر نحنو ضمیر فائل. نحنو کا اعراب بولو, مرفوع محلن, مرفوع محلن فائل. اور آگے کم یہ مفعول ہے, اعراب بولو, منصوب محلن مفعول بھائی. اور با جارہ الاخسرین, جی الاخسرین, جی کون سا صیغہ کون سا ہے؟ اس میں تفضیل ہے. یہ کیا ہے؟ جو سب سے زیادہ خسارے والے ہیں. دیکھو ترجمے سے سمجھ. اچھا تو یہ الاخسرین صیغہ اس میں تفضیل. اعراب بولو, مجرور لفظاً. مجرور کیوں؟ با جارہ داخل ہے. اور اس میں تفضیل کے لیے کیا چاہیے؟ فاعل چاہیے. کیا چاہیے؟ فاعل چاہیے. اس کے اندر, اس کے اندر کون سی ضمیر ہوگی؟ ہم ضمیر. جمع ہے نا, جمع کے صیغے کے مطابق. اس کے اندر ہم ضمیر, اس کا اعراب بولو, مرفوع محلن اس کا فاعل. الاخسرین اس کے اندر ہم ضمیر, مرفوع محلن اس کا فاعل. یہاں بھی یہ اعمالن کو نسبت سے تمیز بنائے. کس سے بنائے؟ نسبت سے. جو الاخسرین اس میں تفضیل ہے, اور اس میں تفضیل کے اندر کون سی ضمیر ہے؟ یہ جمع کا صیغہ ہے, تو اس کے اندر ہم ضمیر. اخسر افعل وزن ہے نا, تثنیہ کیا آئے گی؟ اخسرانی. اور جمع کیا آئے گی؟ اخسرونا. تو یہ حالت نسبی جری میں ہے, اور یہ الف لام کے ساتھ استعمال ہو رہا ہے. بالاخسرین باجارہ الاخسرین مجرور لفظان اس میں تفضیل, اور اس میں تفضیل کے لیے ہمیشہ کیا چاہیے؟ فاعل. تو اس کے اندر ہم ضمیر ہے جو مرفوع محلن ہے, اس کا فاعل. اور اخسرینہ کے جو اس کا کی جو نسبت ہو رہی ہے, اس کا جو اسناد ہو رہا ہے کس کی طرف؟ ہم کی طرف. اس کے اندر جو فاعل ہے ہم کی طرف جو اس کا اسناد ہے, اس اسناد میں, اس نسبت میں ابہام تھا کہ وہ لوگ سب سے زیادہ خسارے میں ہیں. بھئی کس اعتبار سے وہ سب سے زیادہ خسارے میں ہیں؟ اعمال کے اعتبار سے یا تجارت کے اعتبار سے؟ تو اعمالن نے آ کر کیا کیا؟ نسبت سے اس ابہام کو دور کر دیا. تو اعمالن کو کس سے تمیز بناؤ؟ اخسرین کی جو نسبت ہو رہی ہے کس کی طرف؟ ہم ضمیر کی طرف, اس سے تمیز بناؤ. تو اس میں تفضیل اخسرین اپنے فاعل سے مل کر, اپنے فاعل اور تمیز سے مل کر شبہ جملہ ہو کر مجرور باجارہ کے لیے. ترکیب سمجھ میں آ رہی ہے؟ الاخسرین اس میں تفضیل اپنے فاعل ہم ضمیر سے, اور اعمالن اپنی تمیز سے مل کر شبہ جملہ ہو کر یہ مجرور با جارہ کے لیے. جار مجرور مل کر متعلق کس سے؟ ننبئکم سے. اور ننبئکم فعل اپنے فاعل مفعول اور متعلق سے مل کر جملہ فعلیہ انشائیہ ہوا, کیونکہ سوال پوچھا جا رہا ہے, استفہام ہے. حل ننبئکم بالاخسرین اعمالن, کیا ہم تمہیں بتلائیں ان لوگوں کے بارے میں جو اعمال کے اعتبار سے سب سے زیادہ خسارے میں ہیں؟ بات سمجھ میں آ گئی؟ ترجمہ بھی سمجھ میں آ رہا ہے؟ آگے ہے عندی عشرون درہمن. ترکیب کیجئے, عندی منصوب تقدیران مضاف, یا ضمیر مجرور محلن مضافلے, مضاف مضافلے مل کر مفعول فی ہوا کس کے لیے؟ ثابتن کے لیے. ثابتن صیغہ اس میں فاعل, اس کے اندر ہوا ضمیر فاعل جو کس کو راجع؟ عشرون جو مبتدا مؤخر ہے, اور اس میں فاعل اپنے فاعل اور مفعول فی سے مل کر شبہ جملہ ہو کر خبر مقدم. عشرون مرفوع لفظن مبہم ممیز. مرفوع کیوں؟ مبتدا ہے. مبہم ممیز درہمن منصوب لفظاً اسے تمیز. مبہم ممیز اپنی تمیز سے مل کر مبتدا مؤخر, مبتدا اپنی خبر سے مل کر جملہ اسمیہ خبریہ ہوا. عندی ملؤہ عسلاً, इसमें भी इसी तरह है, इंदी क्या बनेगा, खबर है मुकदम, और मिल ओ हो मुजाफ मुजाफिले मिलकर यह है मुबतदा, जो मिल ओ मरफू लफसन मुजाफ हाजमीर मजरूर महलन मुजाफोन इले मुजाफ मुजाफिले मिलकर मुबहम मुमैज मुबतदा है और मुबहम मुमैज और असलन उससे तमीज मुबहम मुमैज अपनी तमीज से मिलकर मुबहम मुमैज अपनी तमीज से मिलकर मुबतदा मुअख्खर मुबतदा अपनी खबर से मिलकर जुमला इस्मिया खबरिया हुआ। हमारे यहां इस तरह तरकीब जोड़ जोड़ कर करवाते हैं और कई मसले इसमें बनते हैं। अरब के यहां यह तरीका नहीं है, वो सीधा सीधा यह आपको बताएंगे कि मिल उहू यह है मुब्तदा और असलन ये इससे क्या है तमीज है, बस बस वो जोड़ते नहीं है, सारों को जोड़ जोड़ कर पीछे फिर मिलाना और उससे फिर कई जगह मुश्किल बन जाती मामला मुश्किल हो जाता है। चलिए बस करें भाई, हासिल कलाम फिर सुन लें। आज आपने नौवीं और दसवीं किस्म पढ़ी अस्माए आमिला में से। नौवीं किस्म जो थी वो इसमें मुजाफ था, इसमें मुजाफ अमल करता है मुजाफिले में और उसको जर दे देता है, और इन्होंने आपको बतलाया था कि यहां हकीकत के अंदर ये मुजाफ जर नहीं दे रहा बल्कि यहां लाम मुकद्दर है भाई लाम, और गुलाम उज़ैदीन दरअसल किस माना में है, गुलामुल लिज़ैदीन के माना में है। फिर मैंने आपको तफसील बतलाई थी कि यहां कभी लाम मुकद्दर होता है या मुजाफ और मुजाफिले के दरमियान, कभी फी मुकद्दर होता है और कभी मीन, और फी कहां मुकद्दर होगा मुजाफिले, आपने मुजाफिले को देखना है, अगर मुजाफिले जो है वो माकबल के लिए यानी मुजाफ के लिए जर्फ है यानी जमाना या जगह है तो वहां फी मुकद्दर होगा। जैसे सलातुल जुमाती जुम्मे की नमाज, सलात मुजाफ अल जुमाती मुजाफोन इले, और ये नमाज जुम्मे के दिन में अदा की जाती है तो यहां फी मुकद्दर है क्योंकि जरफियत के लिए अरबी में क्या आती है फी आता है। सलातुन फिल जुमाती वो नमाज जो किसके किस दिन में है जुम्मे के दिन में, या सौमु रमजाना रमजान का रोजा, ये रमजान भी जमाने का नाम है किसके लिए रोजे के लिए, तो यहां भी फी मुकद्दर है ऐ सौमुन फी रमजाना, या जैसे कियामुल लैली यहां भी ये लैल जमाना है कियाम के लिए यानी तहज्जुद के लिए, कियामुल लैल ऐ कियामुन फिल लैली, और अगर मुजाफिले मुजाफ की जिंस हो यानी उससे मुजाफ बना हो तो फिर वहां मिन मुकद्दर होगा, जैसे खातमु फिज़्ज़तिन चांदी की अंगूठी, तो ये अंगूठी मुजाफ ये किससे बनी है फिज़्ज़ा यानी चांदी जो मुजाफिले है, तो यहां मिन मुकद्दर होगा ऐ खातमुन मिन फिज़्ज़तिन, और इसके अलावा बाकी तमाम जगह लाम मुकद्दर होगा भाई। दसवीं किस्म है इसमें ताम, इसमें ताम जो है वो तमीज में अमल करता है और उसको नसब देता है। इसमें ताम किसे कहते हैं, वो इसम जो पूरा हो जाए यानी ऐसी हालत में है कि आगे मजीद उसकी इजाफत नहीं हो सकती, और इसम ताम होता है चार चीजों के जरिए, नंबर एक तनवीन, और वो तनवीन कभी लफ्जों में होगी और कभी मुकद्दर होगी, मुकद्दर किसके अंदर होगी मबनी के अंदर और गैर मुनसरिफ के अंदर, और कभी इसम ताम होगा किसके जरिए नूने तस्निया के जरिए, और कभी इसम ताम होगा किसके जरिए नूने जमा या मुशाबे नूने जमा के जरिए, और चौथी किस्म क्या के कभी इसम ताम होगा मुजाफिलह के जरिए। तो ये इसमें ताम जो है ये अमल करता है और तमीज को नसब दे देता है, और ये क्यों अमल करता है क्योंकि इसके मुशाबहत फेल के साथ हो गई, जैसे फेल का फाइल आ जाए तो फेल ताम हो जाता है, उसके बाद वो क्या करता है मफूल को नसब देता है। इसी तरह ये इसमें ताम जब ये तनवीन या नून तस्निया या नून जमा या मुजाफिले के जरिए ताम हो गया तो ये इसम फेल के दर्जे में, और जिस चीज से ताम हुआ वो फाइल के दर्जे में, और तमीज इसके लिए मफूल के दर्जे में हो गई, तो ये इसमें ताम फेल की तरह अमल करते हुए तमीज को नसब दे देगा। बात समझ में आ गई। चलिए बस भाई, हादा हुआ अल मराम, अल्लाहु आलम बिहकीकतिल कलाम।